जिसने आपको पुकारा उसको मिल गया सहारा। हस्बना अल्लाहु व निअमल वकील, निअमल मौला व निअमन नसीर। ولا حول ولا قوة إلا بالله العلي العظيم أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله والحمد لله الذي لم يتخذ صاحبة ولا ولدا ولم يكن له شريك في الملك ولم يكن له ولي من الذل وكبره تكبيرا ثم الصلاة والسلام والتحية والإكرام على سيدي بريته وأفضل خليقته محبوب رب المشرقين والمغربين جد الحسن والحسين مولانا ومولى الثقلين نبي القاسم المصطفى محمد صلى الله عليه وعلى آل بيته الطيبين الطاهرين المعصومين المنتجبين المطهرين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا لا سيما بقية الله في الأرضين وحجته على الخلائق أجمعين واللعن الدائمة الأبدية على أعدائهم أعداء الله أجمعين من يوم ظلمهم إلى لقاء يوم الدين أما بعد فقد قالت مولاتنا وسيدتنا فاطمة الزهراء سيدة نساء العالمين من أصعد إلى الله خالصة عبادته انزل الله اليه افضل مصلحته درود على محمد وعلى محمد اذان محترم قبل سے کہ آپ کی خدمت میں رائس پیش کروں گزارش ایک مرتبہ سورہ الحمد اور تین مرتبہ سورہ اخلاص پڑھ کر علماء فقہ مراجع تقلید رائے حق کی میں شہید ہونے والے لوگ اور بالخصوص منظور نظر مرحوم جناب ظہیر زیدی صاحب اور تمام اپنے مرحومین کو بھی یاد کیجیے ایک سورہ فاتحہ بسم اللہ وعلیکم السلام درود پڑھیں محمد و آل محمد ایام بہت مخصوص اور اسلامی تاریخ کے سب سے برگزیدہ اور چنندہ اور اہم ایام آپ دیکھیں جس قدر ہمارے معاشرے عالمی سطح پہ انٹرنیشنل لیول پہ بین الاقوامی سطح پر آپ دیکھیں شیعی سماج اور شیعہ معاشرے میں جس قدر امام حسین اور کربلا کا تعارف ہوا ہے इस इंट्रोडक्शन, इस तारुफ और इस शोहरत का बहरहाल अपने आप में असर भी आप देखें कि इस तारुफ ने, इस शोहरत ने बैनुल अक्वामी सतह पर जिस मज़हब से इंसान ताल्लुक़ रखता हो उसकी ज़बान पर और उसके जहन पर इमाम हुसैन की याद और उनके नाम को पहुँचा दिया। और कम व बेश इमाम हुसैन अलैहिस्सलाम की जो तहरीक, आपका जो मूवमेंट था, आपका जो मकसद था, उससे भी कुछ हद तक लोगों को आशना किया है। और ये फैज़ है उन ख़ास अय्याम का कि जिनको मैं ख़ास नुक्ते की तरफ आपको ले जाना चाह रहा हूँ। मैं पहले अपना सब्जेक्ट बता दूँ फिर अपनी बात, ताकि पूरी गुफ्तगू मेरी आप उस सब्जेक्ट के ज़ैल में सुने, ताकि जहन पराकंदा ना हो। हमारा जो आज का मौजू है गुफ्तगू का, वो जज्बात व ताक़ुल, इमोशंस एंड इंटेलेक्शंस, इन दो चीज़ों के दरमियान में गुफ्तगू करनी है, क्योंकि शहज़ादी ज़हरा सलामुल्लाह अलैहा की शख्सियत से मुताल्लिक गुफ्तगू करनी है, लिहाजा चंद बातें आपके हवाले। तो इस मौजू के ज़ैल में मुकदमतन रस जो करना चाह रहा हूँ कि जिस कदर हम शियों ने इमाम हुसैन अलैहिस्सलाम का तारुफ कराया, तो अब आलमी सतह पे इमाम हुसैन की पहचान और शनाख्त जो बनी है वो किस उनवान से बनी है कि हुसैन ने जुल्म के ख़िलाफ़ क़याम किया था। ये अल्हम्दुलिल्लाह इमाम हुसैन अलैहिस्सलाम की आज़ादारी और याद का ये फ़ायदा है। यानी जहाँ भी इमाम हुसैन का नाम लिया जाता है तो ये जहन में हर एक के आता है कि जुल्म व बरबरियत और दरिंदगी और सितम के ख़िलाफ़ इस ज़ात ने क़याम किया था। चाहे वो इमाम हुसैन अलैहिस्सलाम के बारे में कुछ ना जानता हो, लेकिन ये उसके जहन में है कि आपकी आवाज़ जस्टिस के लिए, इंसाफ के लिए थी। और हम मुसलमानों के दरमियान जितने भी फ़िरक़े पाए जाते हैं, उसका एक असर जो हुआ, ये सबसे बुनियादी असर ये हुआ, इस तहरीक को बाकायदा तौर पर मुसलसल अज़ा की शक्ल में जारी रखने का एक बुनियादी फ़ायदा ये हुआ कि अब जितने भी मुनहरिफ लोग हों, बहुत कम ऐसे लोग हैं कि जिनके अंदर यजीद की हिमायत की जुरात आती है। इसका सबब क्या है अज़ीज़ों? इसका सबब यह है कि इंसान अगर मुस्तकिल जुल्म के खिलाफ आवाज उठाता रहेगा तो उसकी जुरातें कम रहेंगी। मैं एक बात अर्ज करते जल्दी गुजर जाऊंगा, आप देखें कभी भी जालिम मजबूत नहीं होता, मजलूम की कमजोरी उसकी जुरातों में इजाफे का सबब बनती है। कभी भी जालिम मजबूत नहीं होता, जालिम हमेशा खौफजदा होता है। कुरान मजीद ने सूरह जुम्मा में आप देखें, दुनिया में सबसे बड़ा जुल्म का अभी जो अलमबरदार कौन है? यहूदी है। उनके बारे में कुरान क्या कहता है कि इनसे पूछिए कि अगर तुम अपने आप को हक पर समझते हो तो मौत तलब करो, मौत की तमन्ना करो। तो कभी भी दुनिया में किसी भी फिरौन, इतना बड़ा दावा किया उसने, अपने आप को खुदा कहा उसने, लेकिन जालिम हमेशा, याद रखिएगा इसको, जालिम कभी भी ताकतवर नहीं होता, मजलूम की खामोशी उसकी जरूरतों में इजाफे का सबब बनती। तो बहरहाल इमाम हुसैन अलैहिस्सलाम की मुस्तकिल याद ने इतना आम कर दिया इस फिक्र को कि आलमी सतह पे इमाम हुसैन, इंटरनेशनल लेवल पे इमाम हुसैन अलैहिस्सलाम की जब पहचान होती है तो इस तरह होती है। अब इसी तरह आप देखें इमाम हुसैन अलैहिस्सलाम की तहरीक जो थी, इस तहरीक से तकरीबन 50 साल पहले एक 3 महीने की मुख्तसर सी तहरीक थी कि जिसने न सिर्फ शीयत बल्कि आलम इस्लाम को एक हयात नौ अता किया। वो शहजादी ज़हरा सलामुल्लाह अलैहा की शख्सियत, 3 महीने का अरसा है, आप देखें 3 महीने के अरसे में बिल्कुल वो तस्वीर जो आप उस जमाने के हालात देखें, रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम के की रहलत के बाद, अभी आपकी आंख बंद हुई है, हम लोग ये सब फजाइल या मसलन जल्दी जल्दी सुन के मसायब के जुमले में गुजर जाते हैं, ये छोटे छोटे तारीख के गोशे हैं जिनमें हमें गौर करना होगा। ان میں ایسے ایسے نکات پوشیدہ ہیں کہ جس میں توجہ بہت ضروری ہے. آپ یہ دیکھیں, تمام مسلمانوں نے یہ دیکھا تھا کہ رسول اللہ 6 مہینے تک مستقل شہزادی کے دروازے پہ آ کے سلام کرتے تھے نماز صبح کے بعد, السلام علیکم یا اہل بیت النبوہ و معدن الرسالہ و مختلف الملائک. سب کو معلوم تھا, کسی سے پوشیدہ نہیں تھی. سب کو یہ معلوم تھا کہ رسول خدا شہزادی کا احترام کرتے تھے. سب کو یہ معلوم تھا فاطمہ بضعت منی, یہ ساری چیزیں تھیں, سب کو خبر تھی. لیکن آپ دیکھیں انقلاب زمانہ, رسول خدا کی آنکھ بند ہوئی, رسول خدا نے سب کو یہ معلوم, حدیث معلوم تھی, صدیقہ طاہرہ فاطمہ بضعت منی, یہ حدیث جو ہم فضیلت میں پڑھتے ہیں, یہ تمام مسلمانوں کو خبر تھی اس بات کی. لیکن ابھی رسول خدا کی آنکھ بند ہوئی, مولا کائنات کا جو حق غصب ہوا, خلافت گئی, سب سے اہم جو انقلاب زمانہ کہ جس دختر کے احترام میں رسول خدا کو کھڑا ہوتا دیکھا مسلمانوں نے, اس دختر کے ساتھ کیا صلہ کیا, اس دختر سے کیا مطالبہ کیا, آپ قابل غور نقطہ اس سلسلے میں. یعنی اس سے یہ اندازہ ہوتا ہے کہ رسول خدا کی رحلت کے بعد ایک طبقہ تو ظالم تھا, چلیے ٹھیک ہے اس نے ظلم کیا, لیکن اس ظالم طبقے سے بڑا ظلم اس طبقے کا تھا جو خاموش رہا ظلم کو دیکھ کے. دیکھیں ظلم کرنے والے تو ایک مشت تھے, کتنے لوگ تھے ظلم کرنے والے؟ ظلم کرنے والے اس زمانے میں اگر آپ اکٹھا کریں گے تو شاید ہزاروں میں 10 ملیں گے آپ کو, 10 ملیں گے ہزاروں میں آپ کو. لیکن مسئلہ جو سب سے بڑا جرم تھا اس سے بڑا, وہ یہ کہ ان 10 کے مقابل میں لاکھوں خاموش رہے, یہ سب سے بڑی مصیبت ہے عزیزوں. اور ان لاکھوں کی خاموشی نے, میں نے عرض کیا کیا, ظالم کبھی طاقتور نہیں ہوتا, لوگوں کی خاموشی اور مظلوموں کی خاموشی ظالم کی جرأتوں میں اضافے کا سبب بنتی ہے. یہ قابل غور نقطہ عزیزوں. 10 لوگوں کے مقابل میں اگر پورا شہزادی کا خطبہ دیکھیے, آپ نے جو خطبہ دیا شہزادی نے, کن کے درمیان؟ مدینہ کی عورتوں کے درمیان, کہ تمہارے مردوں نے کیا کیا ہمارے ساتھ. سارے لوگوں نے آ کے شہزادی کا گھر نہیں جلایا تھا, سارے لوگوں نے حضرت علی کی خلافت کو نہیں چھینا تھا, سارے لوگوں نے فدق کو غصب نہیں کیا تھا, صرف چند لوگوں نے غصب کیا تھا فدق کو. لیکن یہ چند لوگوں کے مقابل میں ایک بڑی تعداد کی خاموشی اس نے ظلم کی جرات میں سبب, ظلم کی جرات کو بڑھایا اور اس کی طاقت میں اضافے کا سبب بنا. اور یہ قانون ہے, شیطانی قانون کہیے اس کو یا بین الاقوامی قانون کہیے, ہر زمانے میں یہ چیز رہی ہے. جس زمانے میں بھی ظالم کے مقابل میں اکثریت خاموش رہی تو وہ ذلیل بھی ہوئی اور اس کی جرات میں اضافہ بھی ہوا. یہ زمانے کا, آج بھی ہم دیکھ لیں, آج بھی دنیا میں کتنی بڑی تعداد میں طاقتور لوگ پائے جاتے ہیں. جن کے پاس طاقت ہے وہ بڑے محدود لوگ ہیں, جن کے پاس پاور ہے وہ بڑے محدود لوگ ہیں. ان محدود لوگوں کی طاقتوں اور جرأتوں میں اضافے کا صرف ایک, علیکم السلام, بنیادی سبب یہ ہے کہ ایک بڑی تعداد میں لوگ خاموشی کا شکار ہیں, ایک بڑی تعداد میں لوگوں میں جرأت گفتار نہیں پائی جاتی, ایک بڑی تعداد میں, چاہے وہ آپ سوچیں, آپ دنیا میں اگر آپ مقایسہ کریں 51 سے 53 ملک جو ہے کوئی معمولی جو ہے آبادی نہیں ہوتی عزیزوں, لیکن ایک بڑی تعداد میں, بلکہ اکثریت, قرآن مجید نے اکثریت کی طرف اسی لیے اشارہ کیا, اکثریت کی خاموشی یا خوف اس نے ظلم کو جری بنایا ہے. امام خمینی کا بڑا مشہور جملہ ہے عزیزوں, جس زمانے میں صدام کا اٹیک نہیں ہوا تھا اور ابھی ابھی انقلاب تازہ تازہ وجود میں آیا تھا, امام خمینی نے ایک جملہ کہا تھا. بہرحال میری عادت مزاج کے مطابق میں اسے باتیں بیچ میں آتی ہیں عزیزوں, بہرحال قابل غور نکات ہیں. اس لیے امام خمینی کا ایک ہی جملہ تھا کہ یہ جو آج مشرق وسطی میں اور مڈل ایسٹ میں غصب کر کے اسرائیل نے اپنا وجود ثابت کرنے کی کوشش کی ہے, اگر تمام مسلمان ایک ایک بالٹی پانی ڈال دیں تو یہ ملک بہ جائے گا. کیا کس چیز کو جگانا چاہ رہے تھے امام خمینی؟ امام خمینی اس جرأت کو جو اندر, اور وہ طاقت جو اندر لوگوں کے پوشیدہ ہے, اور وہ خوف جو لوگوں کے دلوں میں آ کے بیٹھ گیا, اس خوف کو ہٹانا چاہ رہے تھے اور اس جرأت کو بیدار کرنا چاہ رہے تھے. تو کہنے کا مقصد کہ ہر زمانے میں عزیزوں ظلم کے خلاف خاموشی اس کی جرأتوں کو بھی بڑھاتی, اس کی طاقتوں کو بھی بڑھاتی. شہزادی کی آپ تحریک دیکھیں, جس زمانے میں لوگوں میں بولنے کی طاقت نہ تھی, جس زمانے میں لوگوں میں جرأت نہ تھی, جس زمانے میں لوگ چند انگوش شمار طاقتور لوگوں کے خوف سے آ کے خاموش ہو گئے تھے، آواز نکالنا بند کر دی تھی۔ ایسے معاشرے میں آپ نے جو تحریک کا آغاز کیا، اس تحریک کے سبب آج تک اسلام اور حق باطل زندہ ہے۔ وہ ایک تحریک ہے، جذباتی جملہ نہیں عزیزو، وہ آپ کا جو بیان، آپ کا خطاب جو آپ نے بند سکوت توڑا، اس کا اثر ہے آج یہ۔ بھلا آپ دیکھ لیں ایسے معاشرے میں کہ جہاں ابھی رسول خدا، ابھی ہمارے 1400 سال کا فاصلہ ہے رسول خدا سے، آج کے زمانے میں اگر مثال کے طور پہ لوگ اگر حق و باطل میں کنفیوز ہو جائیں تو یہ ممکن ہے، پاسبل ہے، لیکن وہ زمانہ ابھی رسول خدا کی آنکھیں بند ہوئی ہیں، ابھی کوئی فاصلہ بھی زیادہ نہیں ہوا ہے۔ رسول ابھی ہم لوگوں نے رسول خدا کو نہیں دیکھا، ہم سے تو ہمیں تو تاریخ نے دیا ہے جو کچھ دیا ہے، ہمیں جو کچھ بتایا تاریخ نے بتایا، ہمیں جو کچھ بتایا مورخوں نے بتایا، ہمیں جو کچھ بتایا حدیثوں نے بتایا۔ ہم نے کیا رسول خدا کو اپنی آنکھوں سے دیکھا؟ نہیں دیکھا۔ اس زمانے کے لوگوں نے باقاعدہ رسول خدا کو اپنی آنکھوں سے دیکھا۔ اس زمانے کے حالات کیا تھے؟ میں آپ کی طرف اشارہ کروں، آپ دیکھیں، توجہ کیجیے گا، اس زمانے کے حالات کیا تھے، اور پھر اس کے بعد انقلاب زمانہ، تب اندازہ ہوگا ہمیں۔ رسول خدا وضو فرما رہے ہیں، آپ جیسے ہی وضو کر رہے ہیں تو آپ کے نیچے ایک بڑی تعداد مسلمانوں نے آ کے آپ کو گھیر لیا، اور مسلمانوں نے اپنا ہاتھ نیچے رکھ لیا۔ البتہ ہمارا وضو اور رسول خدا کا وضو فرق ہوتا تھا، رسول خدا جب وضو کرتے تھے تو 3 چلو میں مثال کے طور پہ واجب وضو آپ کا ہو جاتا تھا، ہم نل کھولتے مثال کے طور پہ 3 لیٹر پانی غائب ہو جاتا، رسول خدا 3 چلو میں، حدیث بھی ہے، الغسل بصاع والوضوء بصاع فمن استقل بذلك فليس منا، 750 گرام میں وضو ہوگا اور 750 گرام میں غسل ہوگا، جو اس سے کم سمجھے وہ مجھ میں سے نہیں ہے۔ اب غسل 750 گرام میں کیسے ہوگا، یہ کبھی بعد میں عرض کیے گا، ابھی میں آپ کی خدمت میں عرض کروں۔ رسول خدا وضو کر رہے ہیں، جیسی وضو کے لیے آپ نے پانی، اچھا جب انسان چہرے پہ اپنی پانی ڈالتا ہے تو کچھ قطرات زمین پہ بھی گرتے ہیں، مسلمانوں نے اپنا ہاتھ نیچے لگا دیا کہ رسول خدا کے وضو کے جو قطرات گریں گے وہ اتنے متبرک ہیں کہ زمین میں نہیں گرنا چاہیے۔ آپ توجہ کیجیے عزیزوں، زمین میں ان قطرات کو نہیں گرنا چاہیے، بلکہ وہ پانی لے کر کوئی اپنے سینے میں لگاتا تھا، کوئی اپنے سر پہ لگاتا تھا، کوئی اپنی آنکھوں پہ لگاتا تھا۔ جیسے مثال کے طور پہ جب حج پہ یا عمرے پہ لوگ جاتے ہیں، وہ کیا کرتے ہیں، آب زمزم کو لے کے آنکھوں پہ، سر پہ مستحب بھی ہے۔ تو اس قدر رسول خدا کا احترام تھا، رسول خدا کا اس قدر احترام کرتے، آپ توجہ کیجیے، ایسے معاشرے میں کہ جہاں رسول خدا کا اس قدر احترام، رسول خدا کی اس قدر جو ہے وہ اطاعت و پیروی ایک بڑی تعداد میں، لیکن ابھی جیسے ہی رسول خدا کی آنکھ بند ہوئی، اس قدر مردنی چھا گئی کہ حق کو حق اور باطل کو باطل کہنے کی جرات نہیں ہے لوگوں میں۔ ایسے معاشرے میں کچھ فرضی شخصیات نے، جیسے آج کے زمانے میں ہوتا ہے عزیزو، آج کے زمانے میں بھی مارکیٹنگ جو ہے وہ فرضی شخصیات کو ہیرو بنا دیتی ہے، اور جو واقعی صحیح معنوں میں قابل احترام ہے ان کا نام بھی گم ہو جاتا ہے صفحات میں۔ تو وہی حال اس زمانے میں، مارکیٹنگ نے اس قدر فرضی شخصیات کو معتبر بنا دیا، اس قدر ان کی شہرت ہو گئی کہ جو صحیح معنوں میں حقدار تھے وہ پسے پردہ چلے گئے۔ اب ایسے معاشرے میں عزیزوں، ایسے معاشرے میں کہ جہاں حق کی آواز کو کوئی اٹھانے والا نہیں، جہاں مثال کے طور پہ حق کو بولنے والا کوئی نہیں، جہاں رسول کی سیرت کو صحیح طریقے سے کوئی پیش کرنے والا نہیں، ایسے معاشرے میں کوئی ایسا چاہیے تھا کہ جس کی صداقت پہ کسی کو شک نہ ہو۔ اب آپ دیکھیں، رسول خدا کی رحلت ہو رہی ہے، رحلت کے وقت آپ نے کیا کہا، مولا کائنات سے کہا، علی تم کو اپنے گھر میں بیٹھنا ہے۔ توجہ کیجیے گا، اس کی طرف آپ، ہم لوگ ہمیشہ سنتے آئے مجلس میں، سن کے گزر گئے ہیں، لیکن اس کی ظرافت اور اس کی وہ تہ تک ہم نہیں گئے۔ علی تم کو گھر میں بیٹھنا ہے، کیا کرنا ہے، قرآن جمع کرنا ہے۔ مولا کائنات کو حکم دے دیا، مولا کائنات اگر گھر میں بیٹھیں گے تو اپنے حق کا مطالبہ کون کرے گا؟ آپ دیکھیں، لیکن رسول خدا کی نگاہیں جانتی تھیں، رسول خدا نے ہر زمانے کے لیے مجاہد کی تربیت کی تھی، جب میدان جنگ کی ضرورت ہوئی تو علی کی تربیت کی، لیکن اب جہاں تلوار کی ضرورت نہیں ہے وہاں گفتار کی ضرورت ہے، تو وہاں کے لیے زہرا کو تیار کیا کہ اب وہاں جو ہے وہاں زہر شہزادی کو اپنے بیان، کیونکہ شہزادی کی شخصیت پہ کسی کو اختلاف تو نہیں ہے، شہزادی کو کسی نے دیکھے جھوٹا نہیں کہا، کوئی جھوٹا کہہ نہیں سکا، کسی نے جھوٹا نہ کہا شہزادی کو، کسی تاریخ نے شہزادی کی ذات پر جھوٹ کی تہمت نہیں لگائی۔ عزیزوں، رسول خدا نے بچپن سے اس مجاہد کی تربیت اسی لیے کی تھی کہ جب میری رحلت کے بعد اسلام کو ضرورت ہوگی تو زہرا تمہیں خطاب کرنا. یہ تربیت کی تھی اس زمانے سے. اب شہزادی نے اس ماحول میں جو اپنا خطبہ پیش کیا ہے, اس ماحول میں جو آپ نے دین کی حفاظت کی ہے, پاسبانی کی ہے, اب آپ دیکھیں علی جیسا, اب میں آ رہا ہوں اپنے سبجیکٹ کی طرف, علی جیسا شجاع بہادر شخص جذبات یہ کہتے ہیں کہ اگر زوجہ پہ کوئی آنچ آتی ہے تو فوراً کھڑا ہو جانا چاہیے, لیکن علی جیسا شجاع بہادر شخص خاموش وصیت رسول پہ عمل کیا جا رہا ہے گھر میں بیٹھ کر اور شہزادی گفتگو کر رہی ہیں. یہ کیا ہے عزیزو؟ ضرورت کے مطابق, وقت کے مطابق ظلم کے خلاف آواز اٹھانے کے لیے الگ الگ شخصیتوں کا انتخاب رسول خدا پہلے سے کر کے گئے تھے. یہ سب سے بڑا کام ہے عزیزو, وقت کے مطابق کس کو کس وقت کیا بولنا ہے, کس کو کس وقت اپنی زبان کھولنا ہے, کس کو کس وقت خاموش رہنا ہے. یہ اس زمان شہزادی سے بہتر کوئی اس زمانے میں تھا ہی نہیں, کیونکہ نہ مسلمانوں میں جرات تھی نہ طاقت تھی مولا کائنات کا بولنا اس وقت جو ہے مولا کائنات کے حق, اسلام کے حق میں نہ تھا. ایسے وقت میں شہزادی کی گفتگو, اس نے اسلام کو یہ حیات عطا کی ہے. یہ عزیزو, اب میں چند نقطے کی طرف جو اشارہ کروں گا وہ قابل ایک صلوات پڑھیں, محمد وآل محمد. اب میں آپ سے سوال کر رہا ہوں عزیزو, یہاں سے اب آپ دیکھیں شہزادی کا قیام, شہزادی نے جن مراحل سے خود کو گزارا ہے اس تین مہینے کے وقفے میں, جن مراحل سے شہزادی گزری ہے عزیزوں, ان مراحل سے آپ دیکھیں دو پہلو, ایک جذبات کا پہلو ہے اور ایک عقل و شعور کا پہلو ہے. اگر جذبات کے ترازو میں ہم اس کو تولیں گے تو بہت ساری باتیں ہمارے ذہن میں آنے والی نہیں, ہم سمجھ نہیں پائیں گے بہت ساری باتوں کے صحیح اور غلط ہونے کا ہم فیصلہ نہیں کر پائیں گے, لیکن عقل و شعور کے ترازو میں اگر ہم تولیں گے تو بہت ساری باتیں قابل درک و فہم بھی ہوں گی. کیونکہ یہ دو ایسے پہلو ہیں کہ جس کی مستقل انسان کے اندر جو ہے مستقل, اس کی ایک جذبات کا پہلو ہے اور ایک عقل و شعور کا پہلو, مستقل جنگ چل رہی ہے دنیا میں. یہ صرف انسان کے اندر نہیں, عالمی سطح پہ جو جنگ چل رہی وہ انہی دو پہلو پہ چل رہی, ایک پہلو جذبات کا ہے, ایک پہلو کا تعلق مثال کے طور پہ انسان کے احساسات سے ہے, انسان کے ایموشن سے ہے, انسان کی لذتوں سے ہے, انسان کی چاہتوں سے ہے, اور دوسرا پہلو جو ہے وہ اس کے انسان کے عقل و شعور سے ہے. آج ظاہری طور پہ غلبہ ان لوگوں کا ہوتا ہے کہ جو لذتوں اور جذبات کے مطابق جو ہے مثال کے طور پہ فرض کیجئے لوگوں کو سامان پیش کریں. اب آپ کہیں گے ممبر سے مولانا اس طرح کی باتیں کریں, آپ دیکھیں ہندوستان مثال کے طور پہ اپنی فلمی کاوشوں کے لیے مشہور ہے دنیا میں, تو اب بتائیے یہاں کوئی مثال کے طور پہ کوئی ایسا ویژن پیش کرتے ہیں فلمی دنیا میں؟ یہ ویژن نہیں پیش کرتے ہیں, کیونکہ یہ جذبات سے کھیلتے ہیں اور عالمی سطح میں لوگوں کے اندر جذبات پائے جاتے ہیں. تو جہاں جہاں بھی مثال کے طور پہ یہ فلمیں جاتی ہیں ہندوستان اس لیے شہرت کیونکہ جذبات سے کھیلتا ہے. جذبات انسان کے بہت جلدی جو ہے وہ ابھر جاتے ہیں, چھوٹا سا واقعہ چھوٹا سا حادثہ جو ہے وہ انسان کے جذبات کو ابھار سکتا ہے, لیکن عقل و شعور کے استعمال کے لیے انسان کو محنت کرنی ہوگی, عقل کے استعمال کے لیے انسان کو غور کرنا ہوگا, عقل کے استعمال کے لیے انسان کو جذبات کی دنیا سے باہر نکلنا ہوگا, جذبات کے استعمال کے لیے جذبات کو بروئے کار لانے کے لیے انسان کو محنت کی ضرورت نہیں ہے, مشقت کی ضرورت نہیں ہے, کسی چیز کو ترک کرنے کی ضرورت نہیں ہے, لیکن عقل و شعور کو بروئے کار لانے کے لیے انسان کو محنت بھی کرنی ہوگی, انسان کو مشقت بھی کرنی ہوگی, بہت ساری سختیوں کا سامنا بھی کرنا پڑے گا اور بہت ساری چیزوں کو ترک بھی کرنا پڑے گا, نہ چاہ کے بہت ساری چیزوں کو حاصل کرنا ہوگا اور چاہ کے بہت ساری چیزوں کو ترک کرنا ہوگا, عقل و شعور عزیزو. اور یہی وجہ مولا کائنات کی ایک حدیث بھی آپ کی خدمت میں پیش کرتا چلوں کہ یہ دو جنگیں جو انسان کے اندر پائی جاتی ہیں, ایک جذبات کی جنگ اور ایک عقل و شعور کی جنگ, ان دو جنگوں میں جو انسان کے اندر غالب ہو جائے وہ اپنا اثر دکھائے گا. مولا کائنات فرماتے ہیں کہ اللہ نے انسان کو جو ہے مخلوقات کو کائنات میں جانوروں کو جو ہے وہ خواہشات پہ احساسات پہ خلق کیا پیدا کیا, اور انسان کو فرشتوں کو صرف عقل پہ خلق کیا, یعنی فرشتوں کے پاس صرف عقل ہے, صرف ان کے پاس صرف و صرف ان کے پاس حق کا ادراک ہے. تھوڑی سی بات سخت ہوگی عزیز لیکن غور کیجیے گا, جس نتیجے تک آپ کو لے جانا چاہ رہے وہ ذرا سا اہم ہوگا. فرشتوں کو اللہ نے صرف عقل و شعور پہ خلق کیا. عقل کی خاصیت کیا عزیزوں؟ मौबदा बहिर रहमान, वक्तों से बबहिल जनान, अक्ल जो है इंसान को आमादा करती है अल्लाह की इबादत के लिए, वहां नाफरमानी होती नहीं है। मैं बहुत दूर की मिसाल ना दूं, सामने की मिसाल दूं, जिस शोबे में भी इंसान की अक्ल पुख्ता हो जाए उस शोबे से मुताल्लिक इंसान कभी खता नहीं करता। मैं छोटी मिसाल दूं आपको, फर्ज कीजिए हमारे जैसा एक आम इंसान, आप उसको ग्लास में, किसी भी ग्लास में एक ग्लास पानी किसी नल से ला के दे दीजिए, हम फौरन पी लेंगे। लेकिन एक तबीब, एक डॉक्टर के सामने आप मामूली से ग्लास में एक सामने से बहते हुए नल से पानी ला के दीजिए तो वो पिएगा? अजीजों आप कहेंगे नहीं, क्यों नहीं पिएगा? क्यों? क्योंकि इस शोबे में उसकी अक्ल इतनी पुख्ता हो चुकी है कि वो उसके अंदर मौजूद जरासीम को जानता है। इसलिए एक आम आदमी जो गलती कर बैठेगा वो गलती नहीं कर पाएगा। अक्ल के कमाल का नाम ये है कि कायनात में मौजूद गुनाहों के जरासीम को देख लेना। अक्ल के कमाल का मतलब ही अक्ल का फन। मैं आपको मिसाल दूं और इसकी, आप देखिए दो कैरेक्टर कुरान मजीद में पेश किए हैं, बहुत इससे नुमाया मिसाल नहीं मिलेगी कुरान मजीद में, और बहुत हसास मिसाल, ऐसी मिसाल कि जहां आम इंसान या बहुत से पुख्ता इंसान भी उनके कदमों में लग्जिश आ सकती है। लेकिन आप देखिए क्यों, एक तरफ गुनाह की ख्वाहिश है, दूसरी तरफ गुनाह से खौफ और उसके तर्क करने की ख्वाहिश। जनाब यूसुफ का किस्सा सबको मालूम, मैं पूरी तफसील में नहीं बयान करूंगा। इधर जुलेखा बार बार जनाब यूसुफ पे इसरार कर रही, सारे एहतमाम कर लिए, दरवाजे बंद कर दिए। जब जैसी दरवाजा, अब जनाब यूसुफ के लिए राह फरार नहीं है बज़ाहिर। जनाब यूसुफ से जुलेखा का खिताब क्या था और जनाब यूसुफ का जवाब क्या था? जुलेखा, जनाब यूसुफ, जैसी जुलेखा ने गुनाह की दावत दी, जनाब यूसुफ ने कहा इन्नहु रब्बी अहसना मस्वाई, मेरा रब मेरा पालने वाला मुझे देख रहा है, मैं उसके सामने खयानत कैसे कर सकता हूं? अजीजों आप ये बताइए, खुदा हमें भी देख रहा है, कायनात की हर चीज को देख रहा है, वो नाज़िर है। अजीजों खुदा का देखना कमाल नहीं है, बल्कि कमाल यह कि इंसान उसके देखने को देख ले। खुदा तो हर एक को देख रहा है अजीजों, खुदा उसकी निगाहों से ला ताखुदहु सिनतुन वला नौम, एक लम्हे के लिए भी मिसाल के तौर पे उसे ऊंग नहीं आती, हर एक को वो अपनी निगाहों से मुसलसल देख रहा है। ये देखना अजीजों हमारे लिए कमाल नहीं होगा, हमारे लिए कमाल ये है कि हम उसके इस देखने को दर्क कर लें। खुदा क्या जुलेखा को नहीं देख रहा था? क्या सिर्फ जनाब यूसुफ को देख रहा था? नहीं, खुदा यूसुफ को भी देख रहा था, जनाब यूसुफ को भी देख रहा था, खुदा जुलेखा को भी देख रहा था। बस दोनों में फर्क यह था कि जनाब यूसुफ उसके देखने को देख रहे थे, जुलेखा वो निगाहें नहीं रखती थी। जुलेखा से जैसी जुलेखा ने दावत दी गुनाह की, जनाब यूसुफ ने कहा नहीं, इन्ना रब्बी अहसना मस्वाई, मेरा खुदा मुझे देख रहा है। जुलेखा ने क्या किया, फौरन एक मामूली सा कपड़ा उठाया, वहां जो मौजूद खुदा थे, बुत थे, उनके चेहरे पर डाल दिया। अजीजों अब ये बताइए, जनाब यूसुफ और जुलेखा में फर्क क्या था? मैं सादा आसान जबान में अपने छोटे भाइयों के लिए कहता हूं, बुजुर्ग तो सुनते हैं, जनाब यूसुफ और जुलेखा में फर्क ये था, जनाब यूसुफ की मिसाल उस तबीब की थी कि जो कभी भी गंदी नाली में बहने वाले पानी को पिएगा नहीं, और जुलेखा की मिसाल उस आम इंसान की थी कि इस पानी में मौजूद जरासीम को नहीं जानती है। यही कमा, यही फर्क था बस अजीजों। जनाब यूसुफ की मिसाल अक्ल इस मरहले पे पहुंच चुकी थी कि गुनाहों की खबासत को देख ले, लेकिन जुलेखा में ये लियाकत और सलाहियत नहीं थी अजीजों। बस अक्ल का कमाल ये है अजीजों, ये मासूम जो कहते हैं इसी को कहते हैं। मासूम कौन है? मासूम अल्लाह ने किसी का हाथ पकड़ के उसको मासूम नहीं बना दिया। अक्सर लोगों के जहन में सवाल आते हैं, लोग पेश भी करते हैं, मुख्तलिफ तरीके से पूछते हैं कि मौलाना मासूम का मतलब फिर कमाल क्या हुआ हजरत अली में? नहीं, मासूम का मतलब ये नहीं है कि गुनाह की ताकत को अल्लाह ने सल्ब कर लिया, बल्कि मासूम का मतलब यह है कि जो चीज गुनाह से रोक सकती है उसको अल्लाह ने ज्यादा दिया है। इसको गौर कीजिएगा अजीजों, गुनाह से रोक, क्या क्या चीज गुनाह से रोक सकती है? गुनाह से रोकने के लिए इंसान का अक्ल, शऊर, इल्म, लेकिन इंसान मजबूर नहीं होता। जनाब यूसुफ एक सलवात पढ़े मोहम्मद वाले मोहम्मद, यूसुफ और जुलेखा में ये फर्क था। तो जिस कदर इंसान की अक्ल पुख्ता होती जाएगी उस कदर इंसान गुनाहों से, कमजोरियों से, बुराइयों से, वो चीजें कि जो इंसान को मफलूज कर देती हैं, वो चीज़ें जो इंसान को पैरालाइज कर देती हैं, उन चीज़ों से इंसान दूर होता जाएगा। और वो जिस कदर इंसान की अक्ल कमज़ोर ज़ईफ़ होती जाएगी, उस कदर जो है इंसान के ऊपर मुख्तलिफ चीज़ों का सैतरा होता जाएगा। मैं अभी दो तीन मिसालें आपकी खिदमत में पेश करूँगा। तो अल्लाह ने फरिश्तों को किस चीज़ पर खल्क किया? सिर्फ अक्ल पर खल्क किया। इसीलिए कुरान कहता ला यासौन अमरहु वहुम बेअम्रही यअमलून। फरिश्ते कभी अल्लाह की मासियत नहीं करते, अल्लाह की नाफरमानी नहीं करते। क्यों? क्योंकि अक्ल जब इस मरहले पे पहुंच जाए कि वो साफ देख रही है खबासत को, तो फिर अक्ल जुरत नहीं करती। फरिश्तों को अल्लाह ने इस तरह पैदा किया, और जानवरों को अल्लाह ने उनकी ख्वाहिशों पे पैदा किया। जिस चीज़ की उन्हें ख्वाहिश होती है वो फौरन हासिल करने के लिए दौड़ जाते हैं। उनको प्यास लगी है, कभी भी आपने देखा है आपके घर में मौजूद बिल्ली आपका बेडरूम नॉक करती हो कि सरकार इजाज़त है मैं थोड़ा दूध पी सकती हूँ आपकी फ्रिज में? जानवर को हलाल हराम का कहाँ तसव्वुर? जानवर को शऊर कहाँ है? जानवर किसी से पूछने नहीं जाता। जानवर ये नहीं देखता कि इस बाग का मालिक राजी है कि नहीं, इस ज़मीन का मालिक राजी है कि नहीं। इस मिसाल के तौर पे फ़र्ज़ कीजिए घर के अंदर मुझे जाने की इजाज़त मिली है कि नहीं, ये जो खाना मेरे यहाँ रखा हुआ है ये मेरे लिए हलाल है? नहीं। जानवर अपने एहसास और ज़रूरतों का ताबे होता है। ये अल्लाह ने जानवरों को इस तरह खल्क किया, इसलिए जानवरों का मुआखज़ा भी नहीं, उनसे अल्लाह कोई पूछताछ भी नहीं करेगा, कोई उनको पनिशमेंट भी नहीं, कोई उनको सजा भी नहीं है, कोई तंग भी नहीं उनकी। तो अल्लाह ने फरिश्तों को खल्क किया अक्ल पर कि जहां गुनाह का इम्कान नहीं। जानवरों को खल्क किया एहसासात और जज्बात के साथ कि जहां मिसाल के तौर पे इताअत का इम्कान नहीं है। अगर इताअत करने लगे तो ये कमाल है। कभी कभी यही जानवर जो है वो बरतरी पाता है। किस तरह? मैं भी आपकी खिदमत में अर्ज करूंगा। तीस, इंसान को अल्लाह ने कैसे खल्क किया? वरक कबल इंसान आ बिल अक्ल व शहवा। अल्लाह ने इंसान को अक्ल भी अदा की है और मैंने जो क्या कहा था सब्जेक्ट कि मुसलसल अक्ल और ख्वाहिशों में इंसान इस जंग में मुब्तला है। अल्लाह ने इंसान को अक्ल भी दी है, इंसान को ख्वाहिशें भी अता की है। इंसान के अंदर भूख भी पाई जाती है, इंसान के अंदर प्यास भी पाई जाती है, इंसान के अंदर ज़रूरतें भी पाई जाती हैं। इंसान को मुख्तलिफ किस्म के एहसास होते हैं, इंसान को मुख्तलिफ किस्म की ख्वाहिशें होती हैं, लेकिन ख्वाहिशों का होना ऐब नहीं है। कमाल यह है कि इंसान किस तरह इन ख्वाहिशों को पूरा कर रहा है, सबसे इंपॉर्टेंट यह है इंसान के लिए। और यही ख्वाहिशों के पूरा करने के रास्ते की तलाश में कभी इंसान बाकमाल होता और कभी इंसान जवाल की तरफ जाता है। यही जरूरतों को पूरा किस तरह कर रहा है। इंसान को प्यास लगी है, कभी कभी आप प्यास लगती है लेकिन पानी सामने होता है इंसान पानी नहीं पीता। खुदा कहता है कि अल्लाह ने, मौला फरमाते हैं कि अल्लाह ने इंसान को अक्ल भी दी है और इंसान को ख्वाहिशें भी दी हैं। अब इन दोनों में मुस्तकिल जंग चल रही है। जो हिस्सा इंसान के अंदर गालिब हो जाए इंसान उसी हिस्से के मुताबिक बाकमाल भी होगा। फमन गलबा हवाहु अक्लहु, जो इंसान उसकी ख्वाहिशें उसकी अक्ल पर गालिब हो जाए, फहु अदल्लु मिनल बहाइम, तो वो जानवर से बदतर होगा। क्यों? जानवर के पास अक्ल और शऊर नहीं है, लिहाजा अल्लाह उसका मुआखजा नहीं करेगा। इंसान को अल्लाह ने अक्ल अता की है, वो चाहे तो अपनी ख्वाहिशों को कंट्रोल कर सकता है, लेकिन अगर वो ख्वाहिशों के कंट्रोल किए बगैर अपनी हवस का हवस के हवाले हो जाए, खुद को सुपुर्द कर दे, फहुवा अदल्लु मिनल बहाइम, तो वो जानवर उससे ज़्यादा। फमन गलबा अक्लहु हवाहो, कि जिसकी अक्ल उसके ख्वाहिशों पर गालिब आ जाए, फहु अफ़ज़लु मिनल मलाइका, तो फरिश्तों से ज्यादा उसकी बर्तरी और उसका मकाम होगा। तो आपने तवज्जो की अजीजों कि ये दो चीज़ें अल्लाह ने इंसान को अता की, अक्ल भी अता की है और ख्वाहिशें भी अता की है। ये अता की अल्लाह ने ताकि मुसलसल इनके दरमियान इंसान कोशिश करके अपने मकसद तक पहुँच सके, और जिस चीज़ की तलाश में जाएगा इंसान उसी तरफ जाएगा। आज अब दुनिया में क्या हो रहा अजीजों, और यही चीज़ शहजादी के ज़माने में भी हुई थी, ये मुकायसा बहुत ज़रूरी है। दुनिया में आज क्या हो रहा है अज़ीज़ों? दुनिया में अक्ल कोशिश ये की जा रही है कि जिस कदर इंसान को उसकी ख्वाहिशें और उसके जज्बात की तरफ ले जाया जा सके, उस कदर जो है जितना सरमाया इन्वेस्ट किया जा रहा है, जितना कैपिटल इन्वेस्ट किया जा रहा है आज दुनिया में इसी चीज़ की तरफ, कि लोगों को अक्ल शऊर के इस मरकज से दूर किया जाए। क्योंकि अगर अक्ल होगी, आपको मैं एक छोटी सी मिसाल दूँ, जो बाकायदा जाती तजुर्बा भी एक्सपीरियंस भी सामने से आपने देखा है। आप ये देखिए, दुनिया को अगर आप एसेट के एतबार से तकसीम करें, दुनिया को अगर मिसाल के तौर पे ज़मीनी ज़खायर जो अल्लाह ने दिए हैं, नेचुरल रिसोर्सेज जो अल्लाह ने दिए हैं, उसके एतबार से अगर आप तकसीम करें, तो कुछ खित्ते ज़मीन में ऐसे हैं कि जिनमें मिसाल के तौर पे कीमती कीमती चीज़ें पाई जाती हैं। फॉर एग्ज़ाम्पल, मिडिल ईस्ट को अल्लाह ने जो है फ़र्ज़ कीजिए सबसे ज़्यादा गनी किया है पेट्रोल से, ऑयल से, गैस के जरिए। उसके बाद दुनिया का सबसे पिछड़ा मुल्क जिसे थर्ड वर्ल्ड कहा जाता है वो कौन सा मुल्क है अजीजों? अफ्रीका। और इत्तेफाक से दुनिया की सबसे कीमती चीज उस मुल्कों में पाई जाती है, गोल्ड, डायमंड। दुनिया की आप बताइए, डायमंड, गोल्ड, ये सब कीमती मादनियात है दुनिया के, ये कहां पाए जाते हैं? इन मुल्कों में पाए जाते हैं। और मुस्तकिल मुस्तकिल वो निकाले जा रहे हैं। और बहरहाल आप देख सकते हैं, लेकिन अब मैं आपसे सवाल करूंगा, आप ये बताइए कि इन मुल्कों में इख्तिसाद और मईशत की क्या हालत है? तवज्जो चाह रहा हूं, जिस नुक्ते की तरफ आपको ले जाना चाह रहा हूं, इन मुल्कों में इख्तिसाद और मईशत की क्या हालत है? फक्र अपनी इंतहा पर, गुर्बत अपनी इंतहा पर। आज भी वहां मिसाल के तौर पर ऐसे लोग पाए जाते हैं कि जो जंगली जिंदगी को शहरी जिंदगी पे तरजीह देते हैं, वो बेलिबासी को, यानी उनकी आदत बन गई है, वो इस तरह रह रहे। अब मैं आपसे सवाल, इतने रिसोर्सेज यानी गना के एतबार, सिर्फ रंग उनका काला है, लेकिन अगर गुरूर के लिए देखा जाए तो खुदा ने उनको ऐसी नेमत अता की है कि कायनात में सबसे ज्यादा गुरूर उनका होना चाहिए। लेकिन अब आप बताइए क्यों, क्या वजह है? मैं जो कहना चाह रहा हूं, साम्राज्य की इस्तेमार की हर जमाने में कोशिश ये रही है कि देखो वो तबका के जो अक्ल शऊर के जरिए अपने कमाल तक पहुंच सकता है, अगर उसके अक्ल शऊर को पस्त रखोगे तभी उन पर तुम गालिब आ सकते हो। आपको मालूम है अजीजों, बाकायदा प्राइवेट जेट एयरपोर्ट आने की जरूरत नहीं होती है, माइन से डायरेक्ट बाज वेस्टर्न मुल्कों में और यूरोपीय ममालिक में बाकायदा फ्लाइट जाती है जिसमें डायमंड्स भरे होते हैं, इन्हीं ममालिक में। क्या वजह है? एक मिसाल के तौर पे इत्तेफाक से किसी सफर में, एक हवाई जहाज में, एक यूरोपियन यूनियन के खातून, उस देखिए इस कदर किसी को तलकीन जो है वो इंसान को, ये बहुत अहम नुक्ता होता है अजीजों, तलकीन इंसान को जुरात भी दिला सकती है, तलकीन इंसान की जुरातों को खुफ्ता भी कर सकती है। उस खातून से पूछा क्या वजह है कि इस मुल्क में इतने रिसोर्सेज होने के बावजूद ये फक्र का सबब क्या है? तो उसने क्या जवाब दिया जानते हैं? उसका जवाब यह था कि यहां के लोग काम नहीं करना चाहते। अजीजों मुझे सुन के अफसोस हुआ, जबकि जिस्मानी एतबार से कवि, मजबूत, मुस्तहकम, लेकिन क्या वजह थी कि ये एहसास एक ऐसी खातून के जो आला ओहदे पर है उसके जहन में ये एहसास आ गया कि मेरे मुल्क के लोग काम नहीं करना चाहते, जबकि सख्त कोश, मेहनत कश, जहमत कश, हार्ड वर्किंग, लेबोरियस ऐसे लोग होते हैं अजीजों, लेकिन क्या वजह? मुस्तकिल तलकीन, मुस्तकिल तलकीन ने ये इस नतीजे पे पहुंचा दिया इनको कि हम बने हैं फक्र के लिए, हम बने हैं कमजोर, हम बने हैं दूसरों का बोझ उठाने के लिए, हम बने हैं दूसरों के लिए काम कर, दूसरों के आगे पैर हाथ जोड़ने के लिए, ये फिक्र उनके जहन में डाल दी गई। अब आप देखिए तलकीन का क्या असर होता है, आपने पता नहीं कभी सुना ना हो, मैं अपने भाइयों के लिए ऐसा करूं ताकि जहन में बात बैठ जाए कि एक शख्स जो है, अब कहां तक हकीकत है मुझे नहीं मालूम, लेकिन वाकया इसके असरात मुस्बत है, यानी इससे नतायज जो निकलेंगे वो है, प्रैक्टिकल लाइफ में उन्हें देखा जा सकता है। एक शख्स जो है, एक तबका जो है वो कोहना वर्दी कर रहा था, पहाड़ पे चल रहा था, तो अब आपको मालूम है जिस कदर इंसान ऊंचाई की तरफ जाएगा ऑक्सीजन भी कम होता है, सर्दी भी बढ़ती जाती है, तो अब जितने भी लोग पहाड़ पे चलने वाले थे वो ऊपर जा रहे थे और गर्म कपड़ा पहने जा रहे थे बदन पे ताकि उनको सर्दी ना लगे, हाथ में ग्लव्स चढ़ा लिया, जैकेट चढ़ा लिया और मुस्तहर एतबार से अपने आप को गर्म कर रहे थे क्योंकि बर्फ ज्यादा नजदीक, बर्फ से नजदीक हो रहे थे। लेकिन उनमें से एक शख्स, पांच छह लोगों में एक शख्स ऐसा था जो मुस्तकिल जितना ऊपर जा रहा था अपने जिस्म पे मौजूद लिबास को उतारे जा रहा था। बहुत गौर कीजिएगा, अपने जिस्म पे मौजूद लिबास को उतारे जा रहा था। अब लोग परेशान हैं, जब सब उस चोटी पे पहुंचे तो तमाम लोग जो है सर्दी से अकड़ रहे हैं और इस शख्स ने अपने सारे कपड़े उतार दिए और कुछ लम्हों में मर गया। जब उसकी ऑटोप्सी हुई और पोस्टमार्टम के बाद जो रिपोर्ट आई है तो उसकी काबिल गौर है अजीज, अब किस कदर हकीकत है अल्लाह आलम, लेकिन ये मोतबर अफराद से सुना है। तो नतीजे में क्या निकला जानते हैं कि ये शख्स सर्दी से नहीं मरा था बल्कि इसके अंदर हरारत बढ़ गई थी, हरारत के अंदर हरारत की शिद्दत से इसका ब्रेन हेमरेज हो गया, मर गया। क्या वजह थी जानते हैं? रास्ते भर ये शख्स खुद को तलकीन किया जा रहा था, मुझे गर्मी लग रही है, मुझे गर्मी लग रही है, मुझे गर्मी लग रही है। ये तलकीन का सबब ये था कि जब ये ऊंचाई पे पहुंचा तो इसके अंदर हरारत इस कदर शिद्दत पे पहुंच पहुंच गई, इस कदर इसको गर्मी लगी मर गया है मुस्तफा। यानी कहने का मकसद ये कि तलकीन इंसान को सख्त से सख्त तरीन सख्तियों का मुकाबला करने के लिए आमादा कर सकती है। ये इंपॉर्टेंट मैसेज है अजीजों। अब यही काम किया इन लोगों ने, इन लोगों ने मिसाल के तौर पे जहां अल्लाह ने बेहतरीन सरमाया दिया था, जहां अल्लाह ने बेहतरीन मिसाल के तौर पे नेमत दी थी, जहां फर्ज कीजिए इतना सा डायमंड लेके जब फर्ज कीजिए वो फ्रांस या यूरोप के किसी मुल्क के मिसाल के तौर पे म्यूजियम में जाके ऑक्शन के लिए लगाया जाता है, तो इतना सा डायमंड कई बिलियन ट्रिलियन पाउंड एंड डॉलर में बिकता है अजीजों। इतना सा सरमाया कि जो कितने बिलियन एंड ट्रिलियन डॉलर में बिक रहा है, अब आप जरा तसव्वुर कीजिए जिस मुल्क से ये निकला है वहां के लोग पर डे शायद $1 पे वो दिन भर 24 घंटे मजदूरी करते हैं। क्या क्यों ऐसा करने को तैयार? इसलिए कि इस कदर उनके ऊपर तलकीन हावी हो गई है कि तुम कमजोर हो, तुम्हारा अक्ल शऊर कम है, तुम्हारे रंग का रूप कम है, तुम्हारा मिसाल के तौर पे तुम्हारे पास वो मिसाल के तौर पे ज़हनी ताकत नहीं है, तुम्हारे पास वो ज़हनी कुव्वत नहीं है, तुम्हारे पास वो लियाकत और सलाहियत नहीं है। ये तमाम लियाकत और सलाहियतें सिर्फ हम में पाई जाती हैं, इसलिए तुम्हारा काम है मजदूरी करना, हमारा काम है तुम्हारे ऊपर चौधरियाई करना। ये ज़हन में बैठा दिया है। जबकि इस्लाम ने क्या मेयार अता किया था रोज़े अव्वल के, कोई ना इंसान का रंग और रूप उसके लिए पस्ती का सबब बन सकता है, ना उस इंसान का मिसाल के तौर पे खानवादगी और फैमिली बैकग्राउंड उसकी पस्ती का सबब बन सकता है। इंसान की पस्ती और जवाल का मेयार ये है कि वो किस कदर अपने खुदा से नज़दीक है और किस कदर खुदा से दूर है। और क्या अज़ीज़ों, तो तलकीन इतना अहम हिस्सा रखती है। तलकीन इंसान को काज़िब एहसास की तरफ, झूठे एहसास की तरफ आमादा कर देती है। अब मैं मुझसे ज़्यादा ये सब बातें तो आप जानते हैं, बहरहाल आपका काम ही है, बाजार में आप मार्केट में दुनिया को देख रहे हैं। आज जो है तलकीन ही तो है कि जो झूठी ज़रूरतों को ईजाद करती है। मार्केटिंग क्या है? मार्केटिंग किसी तलकीन का नाम है। आप मिसाल के तौर पे एक घंटे आप न्यूज़ चैनल खोलिए, एक घंटे में जो न्यूज़ में एडवर्टाइज आता है ये क्या है? एडवर्टाइज तलकीन है, मुस्तकिल तलकीन है। ये तलकीन का सबब ये होता है कि जो चीज़ें हमारी ज़रूरतें नहीं हैं वो ज़रूरतें बन जाती हैं। तलकीन इतना अहम हिस्सा रखती है अजीजों। तो तलकीन, अब आप देखें यही काम जो है तरबियत के बाब में भी अहम है। मैंने क्या कहा था, जज्बात और अक्ल व शऊर। मैं आहिस्ता आहिस्ता आऊँगा, थोड़ी सी बात अजीज़ों ट्रैक से हट के होगी, जो मेन स्ट्रीम है उससे ज़रा से हट की बात होगी, लेकिन मैं आपको एक मैसेज दूंगा, आप गौर कीजिएगा उसके बाद। बहरहाल किसी के जज्बात से खेलना भी नहीं है, किसी को ठेस भी नहीं पहुंचानी है, लेकिन थोड़ा सा सोचने के लिए आपको लम्हा दूंगा, उस पर बहरहाल आपका गौर करना फर्ज होगा। क्या आप देखें जितनी चीजें आज जज्बात को उभार सकती हैं उन चीजों पे बाकायदा काम हो रहा है, तेजी से वो चीजें बढ़ रही हैं। मिसाल के तौर पे म्यूजिक, मिसाल के तौर पे मुनशियात, इंटॉक्सिकेशन, मिसाल के तौर पे फर्ज कीजिए मशरूबात, शराब, ड्रग्स, ये सारी चीजें क्या हैं? ये सारी वो चीजें हैं। या अब म्यूजिक का आप देखें, म्यूजिक कहां से होता है, म्यूजिक को नाम कहां से दिया जाता है? म्यूजिक को पहले नाम दिया जाता है कल्चरल एक्टिविटीज का। वो कहां से शुरू होती हैं? उसकी तरबियत कहां से शुरू होती है? उसकी तरबियत बचपन से, स्कूल में जब बच्चा जाता है। अभी प्ले ग्रुप में क्या है, प्ले ग्रुप में उसकी साख्त जो हो रही है उसको, अस्सलाम वालेकुम मोहम्मद वाले मोहम्मद, उसकी तरबियत जो हो रही है वो इसी चीज पे हो रही है, उसकी तरबियत इसी चीज पे हो रही है, उसको तालीम दी जा रही है म्यूजिक के साथ। अब लेकिन जो एक्सपर्ट्स हैं, माहिरीन हैं म्यूजिक के सिलसिले में, उनका क्या कहना है, म्यूजिक वो अफीम है कि जो आहिस्ता आहिस्ता जहन के सेल्स को बर्बाद करता है, तवज्जो कीजिएगा। लेकिन जो आम है आप देख लीजिए, इंसान गाड़ी पर बैठा है एयरफोन कान में लगा है, बाइक चला रहा है एयरफोन कान में लगा हुआ है, मिसाल के तौर पर मेट्रो में है एयरफोन कान में लगा हुआ है, घर में उसको रिलैक्स करना है एयरफोन कान में लगा हुआ है, कहीं भी जा रहा है, यानी ये एक आम चीज़ हो गई है। लेकिन ये इतना खतरनाक जहर है कि जो आहिस्ता आहिस्ता इसका अटैक किस पर होता है, इसका सबसे पहला अटैक होता है इंसान के शऊर पर। म्यूजिक इंसान को सोचने से ज्यादा जज्बात पे उभारता है। जितने भी बड़े बड़े क्राइम्स होते हैं, इसको आप देख सकते हैं, जितने भी बड़े बड़े क्राइम्स होते हैं और गैर अखलाकी क्राइम्स होते हैं उनमें एक अहम हिस्सा म्यूजिक का होता है, एक अहम हिस्सा म्यूजिक होता है, जो कि आज की तरबियत का हिस्सा है। तो म्यूजिक, दूसरी चीज मुनशियात। आप देख रहे हैं इन मुल्कों में जहां फकीर किया जाए, फकीर गरीब मुल्क कहा जाता है, उन मुल्कों में एक बड़ी तादाद में बाज़ मुल्कों से बाकायदा मुनशियात आती हैं। आपको देखिए अफगानिस्तान में मिसाल के तौर पे जंग से पहले और जंग के बाद, जंग से पहले फर्ज कीजिए अगर मिसाल के तौर पे 100 टन अगर चरस और अफीम की जो है उसका प्रोडक्शन होता था, अब कई 100 टाइम्स ज्यादा उससे हो रहा है जंग के बाद। और ये सब कहां जाता है? इसका एक हिस्सा मिसाल के तौर पे अगर यूरोप में जा रहा है, इसका दूसरा बड़ा हिस्सा जो है वो उन मुल्कों में जाता है कि जहां सरमाया पाया जाता है, जहां कैपिटल पाया जाता है, कि जहां के लोगों की फिक्र का पस्त होना जरूरी है। क्योंकि अगर उनकी फिक्र बेदार हो जाएगी कि जो सरमायाकार, जो खून चूसने वाले सरमायादार बैठे, कैपिटलिस्ट बैठे हैं, इंपीरियलिस्ट बैठे हैं, वो कामयाब नहीं हो पाएंगे। तो क्या अक्ल को पस्त करने के लिए मुनशियात का इस्तेमाल करना। उसके बाद जितनी चीजें अक्ल को मिसाल के तौर पे आप देखें, और बहुत सारी मिसालें बुजुर्ग हमारे बैठे हैं, जिंसियात की तरफ रुझान दिलाना, जरूरत है हर इंसान के अंदर पाई जाती है। इंसान को खाने की जरूरत है, इंसान खाना खाता है, पानी की जरूरत है, पानी पीता है। लेकिन आप ये बताइए, इंसान अगर हद से ज्यादा खाना खाने लगे तो 40 साल तक तो खा लेगा, उसके बाद अगर उम्र बाकी है 20 साल तक, वो 20 साल तक भूखा रहना होगा। मिसाल है कि नहीं? 40 साल तक खाया, तेल खूब खाया, चावल खूब खाया, गोश्त खूब खाया, चिकन खूब खाया, अब मिसाल के तौर पे फर्ज कीजिए मक्खन चीज जितने भी बटर सारी चीजें खूब खाए, 40 साल के बाद मुझे डॉक्टर ने चावल से मना किया, मुझे डॉक्टर ने तेल से मना किया, मुझे डॉक्टर ने शक्कर से मना किया, मुझे डॉक्टर ने इससे मना किया, ये क्या है चीजों? वो जो स्टॉक था 60 साल या 70 साल का, वो उम्र उनके 30 साल में उन्होंने खा लिया, खत्म हो गया वो स्टॉक। अल्लाह ने हर एक को रोजी दी है, स्टॉक दे के रखा है कि तुम्हारा जो जिस्मानी निजाम है ये इतने दिन तक इन चीजों को इस्तेमाल कर सकता है, अब ये तुम्हारे ऊपर है। जैसे एक बादशाह की मिसाल हो, उसने किसी को फर्ज किया कैपिटल दिया कि तुम चाहो तो इस 1000 रुपए को, $1000 को एक महीने में खर्च कर लो, चाहो तो एक दिन में खर्च कर लो। अब बताइए जो एक दिन में खर्च करेगा उसे 19 दिन खामोश रहना पड़ेगा, और जो अकलमंद, यही हाल हमारे, अल्लाह ने इंसान को आजूका दे रखा है, चाहे तो उम्र भर खाए या ये कि उम्र के एक हिस्से में खा के बकिया उम्र भूखा रहे, है कि नहीं? तो कहने का मकसद क्या? कहने का मकसद ये है कि अल्लाह ने जो नेमतें इंसान को अता की हैं, जो अल्लाह ने ज़खायर इंसान को अता किए हैं, इन ज़खायर के साथ अगर इंसान बैलेंस के साथ इस्तेफादा करे तो पूरी उम्र इससे इस्तेफादा कर सकता। तो अब वही मिसाल भाई अपनी बात की तरफ, तो अब फर्ज कीजिए खाना कोई ज्यादा खा ले, क्या होगा? खाना कोई ज्यादा खा लेगा तो भूखा रहना पड़ेगा, ज्यादा खा लेगा तो उसके असरात भी होंगे, बीमारी भी होगी। पानी हद से ज्यादा पी ले इंसान तो क्या होगा? हद से ज्यादा पानी भी जो इंसान को अजियत पहुंचाता है। मीठा हद से ज्यादा खा ले इंसान का जी मतलाने लगता है। मैं वो जो डायबिटिक्स और शुगर के पेशेंट है उनकी बात नहीं कर रहा हूं, कोई इंसान एक आम इंसान भी बहुत ज्यादा मीठा खा ले तो जी मतलाने लगता। तो जिस चीज की कसरत होगी अजीजों, यकीनन वो अपना जरर साथ में रखेगी, उसके डिसएडवांटेजेस और उसके नुकसानात, उसके जरर उसके हमरा होंगे उसके। बस यही हाल है अजीजों, शहवत भी इंसान की जरूरत है, इस निजाम को चलाने के लिए अल्लाह ने खल्क किया है, लेकिन इसमें इनहराफ आएगा तो समाज पे इसका असरात नुमाया होगा। इंसान की अक्ल शऊर खुफ्ता हो जाएगी, इंसान का शऊर, इंसान के जो सोचने की ताकत है वो खत्म हो जाएगी। जितने भी बड़े बड़े सियासी मिसाल के तौर पे शख्सियतों को नुकसान पहुंचा है और उनकी शख्सियत नाबूद हुई है, फ्लॉप हुई है, उसमें एक हिस्सा इस इनहराफ का है। दुनिया में आप देख सकते हैं, दुनिया में बहुत सारी बड़ी ताकतें हैं, वो इस हिस्से को बाकायदा इस्तेमाल करती हैं दूसरों को एक्सप्लॉइट करने के लिए, दूसरों को यूटिलाइज करने के लिए, दूसरों को इस्तेमाल करने के लिए। आप देखिए आज अक्ल को खुफ्ता करने के लिए एक बड़ा सरमाया खर्च किया जा रहा है। क्यों? क्योंकि ये जज्बात से नजदीक है। अब मैं अब जवानों की जबान में गुफ्तगू करूं, बहरहाल ये सब आप बुजुर्ग भी समझते हैं। आप यूट्यूब में जाइए सर्च कीजिए, कोई अगर मिसाल के तौर पे इल्मी सब्जेक्ट अगर आप सर्च करेंगे, ठीक है, तो मुमकिन है आपको आपकी जरूरत और जरूरत के मुताबिक नतीजा और ख्वाहिश के मुताबिक नतीजा कई ब्राउजर्स को और कई मरहलों को तय करने के बाद मिलेगा। अच्छा खासा वक्त, अच्छा खासा सरमाया, अच्छा खासा टाइम खर्च होगा, लेकिन वो चीज़ें कि जो जहन को मुनहरिफ करती हैं, जो एक जवान को इनहराफ के रास्ते से, हक के रास्ते से, सीधे रास्ते से, एक मामूली इंसान दीन से उसका ताल्लुक भी ना हो, उसके अंदर इनहराफ ईजाद कर सकती, वो एक लम्हों में आपको नजर आ जाएंगी, मिनटों में। यानी वो चीजें कि जो इंसान को स्पॉइल कर सकती हैं, खराब कर सकती हैं, तबाह कर सकती हैं, उनको लम्हों में इंसान हासिल कर सकता।
मैंने क्या कहा अजीजों, यानी कहने का मकसद वो चीजें जिनका ताल्लुक जज्बात से है, वो तो चीजें जिनका ताल्लुक इंसान के एहसासात से है, उनको फराहम करना बहुत आसान है बनिस्बत उन चीजों के जिनका ताल्लुक अक्ल व शऊर से है। अक्ल व शऊर को पुख्ता करने के लिए मेहनत की जरूरत है, लेकिन जज्बात को उभारने के लिए मेहनत की जरूरत नहीं। एक सलावत पढ़ मोहम्मद वाले मोहम्मद, दुश्मन को भी ये मालूम है। तन्हा दुनिया में जो आइडियोलॉजी, मैं चैलेंज के साथ कह रहा हूं अजीजों, और बहरहाल ये जज्बात में भी नहीं कह रहा हूं, बाकायदा ये प्रूफ है, इस पर मुझे तो यकीन है, और भी मुझसे बड़े जो बुजुर्ग साथीदार उनको मुझसे ज्यादा इस बात पे यकीन है और हक भी है ये अजीजों। तन्हा दुनिया में जो आइडियोलॉजी नजरिया, मैं सिर्फ मुसलमान और शिया सुन्नी की बात नहीं कर रहा हूं अजीजों, बैनुल अक्वामी सतह पर इंसानों की तमाम जरूरतों का जो तना हल है वो मकतबे तशय्यो है। मकतब तशय्यो है, शी मजहब है, इसकी असास और बुनियाद किस चीज पे अजीजों? अब आप आइए मुसलमानों की सतह में, शियत की असास और बुनियाद, शियत की जो नेव गढ़ी है वो अक्ल शऊर पे है। शियत की असास जो है, शियत की बुनियाद जो, वो अक्ल शऊर पर है। जिस कदर इसमें मिसाल के तौर पे अक्ल शऊर और ताकुल पाया जाता है वो किसी मजहब में जिस कदर नहीं, बल्कि इसकी असास ही अक्ल पर है, किसी मजहब में नहीं पाया जाता इस तरह। अब आप दुश्मन को ये मालूम है, क्या करूं बातें बहुत सी लेकिन मुझे नमाज से पहले खत्म करनी है अजीजों, दुश्मन को इस चीज का अंदाजा है कि तन्हा मकतब है ये कि जो अक्ल शऊर की बुनियादों पे कायम है, और जो भी मजहब अक्ल शऊर की बुनियाद पे कायम है मुमकिन है देर से ही सही लेकिन लोग उसकी तरफ वापस आएंगे। बैनुल अक्वामी सतह पर यह कानून है अजीजों, किस कदर आप किसी को दबाकर खामोश कर सकते हैं? कभी ना कहीं इंसान तो अक्ल उसके अंदर एहसास वो शऊर तो बेदार होगा अजीजों, जमानों को ये बात मालूम थी। अब किस तरह इस सरमाए को, जितनी बड़ी बड़ी ताकत है, मैं एक जुमले में ऐसा करता चलूं, याद रखिएगा आज जो इंपीरियलिस्ट हैं या कैपिटलिस्ट हैं उनके लिए भी सबसे बड़ा खतरा यही मकतब है। खासकर हमारे बुजुर्ग तो जानते हैं, हमारे जवान भी इसकी तरफ तवज्जो करें। तन्हा मकतब जो चैलेंज बना हुआ है आज, आप जो समझते हैं दुनिया में आज पॉलिटिकल जंग चल रही है, दुनिया में आज इख्तदार की जंग चल रही है, दुनिया में मिसाल के तौर पे कुर्सियों की जंग चल रही है, दुनिया में पेट्रोल की जंग चल रही है, नहीं अजीजों, दुनिया में पेट्रोल की जंग खत्म हो चुकी, लूट चुके जितना लूटना था, अब जिनके पास पेट्रोल था वो हाथ फैलाए बैठे हैं, जो जितना ये जंग खत्म हो गई। अब असल में वो जंग है कि जिसके लिए उन्होंने ये मुकदमा बनाया था पेट्रोल की जंग का। आज जो दुनिया में जंग चल रही है बैनुल अक्वामी सतह पर, वो जंग अकीदती जंग है अजीजों। आज दुनिया में एक तबका कह रहा है कि मिसाल के तौर पे हमारा मेहदी आएगा जो जुल्म का खात्मा करेगा, दूसरा तबका इस कोशिश में है कि किस तरह इस मेहदी का मुकाबला किया जाए ताकि हमारी शहनशाही और हमारी ताकत हमारी कुदरत बाकी रहे। ये जंग अजीजों आप देखें मिसाल के तौर पे, चाहे वो अफगानिस्तान हो, इराक हो या सीरिया हो, यहाँ जो कब्रस्तान बना रखा है इन लोगों ने, किस लिए बना रखा है? सिर्फ इसलिए, ये सियासी जंग नहीं है, तेल की जंग नहीं है अजीजों। तेल का सरमाया उन्होंने कैपिटल कई कई सौ साल के लिए जमा कर लिया है। दुनिया में जब तेल खत्म हो जाएगा तो वहां लोग पेट्रोल बेच के पेट्रोल के जरिए अपनी गाड़ी चलाएंगे, इतना स्टॉक उन्होंने जमा कर लगा। तेल की जंग, ये जंग अकीदती जंग है अजीजों। अब अकीदती जंग में हम दूर की अब्बा इराक अफगानिस्तान की बात ना करें, आहिस्ता नजदीक है, क्योंकि शहजादी जहरा के हवाले से गुफ्तगू करनी, इसलिए मैंने ये सारा मुकदमा बनाया कि अक्ल शऊर और जज्बात जो है कितना अहम है, अक्ल शऊर का पुख्ता होना कितना जरूरी है। हमारा सबसे बेहतरीन मकतब, हमारी आइडियोलॉजी सबसे पुख्ता आइडियोलॉजी, हमारा मजहब सबसे बेहतरीन, यानी हर इंसान की जरूरत का जवाब देना, ये कमाल होता। कौन सा मजहब बाकी रहता है? वो मजहब बाकी रहता है जो इंसान की जरूरतों को जवाब दे सके, इंसान के अंदर जो सवालात हैं उसका जवाब दे सके, उसकी फिक्री मादी मानवी रूहानी अखलाकी जरूरतों का जवाब होना चाहिए, वही मकतब जिंदा रह सकता है। तन्हा जवाब जो है वो शियत के पास है। मैं शिया हूं इसलिए नहीं कह रहा हूं अजीजों, मैं मौलाना होने की हैसियत से नहीं कह रहा हूं, मैं गुजारिश कर रहा हूं अपने दोस्तों भाइयों से जिनको शक है वो बैठ के तहकीक कर, इतनी पुख्तगी आनी चाहिए अजीजों। तो तन्हा खौफ और खतरा बैनुल अक्वामी सतह पे जो है, आपने अब तो सोशल मीडिया में बयान भी आते रहे, आपने देखा भी, तन्हा खौफ इस आइडियोलॉजी से, तन्हा निशाने पे ये आइडियोलॉजी है। क्यों ये निशाने पे ये आइडियोलॉजी है? क्योंकि तन्हा आइडियोलॉजी ये शियत की और शियत का जो नजरिया है, तन्हा ये नजरिया ऐसा है कि जो जुल्म को बर्दाश्त नहीं करता, तन्हा ये मकतब है कि जो नाइंसाफी को बर्दाश्त नहीं कर सकता, तन्हा ये मकतब है कि जिसका बानी जिसका आका जिसका मौला जब लोग इख्तदार पे आने के बाद जो अपना पेट کرنے لگتے ہیں، لیکن علی جب اقتدار پہ آئے تو اپنے پیٹ کو خالی رکھا، ایک روٹی کھاتے تھے گھٹنے سے توڑ کے، اب آدھی روٹی کھا رہے ہیں وہ بھی گھٹنے سے توڑ کے، کہا کیا بات ہے علی؟ کیوں؟ شاید حجاز اور یمن میں کچھ لوگ ایسے بھی موجود ہوں کہ جن کے پاس ایک روٹی بھی نہیں ہو، میں آدھی روٹی اس لیے کھاتا ہوں کہ رات کو میں بھوکا سوؤں تاکہ ان کی بھوک میں شریک رہوں۔ کیا عزیزو، تنہا شیعت کے پاس یہ جواب ہے، تنہا علوی مکتب کے پاس یہ جواب ہے، اب اس مکتب کو کیسے اپنے مقابلے سے ہٹایا جائے؟ یہ عزیزو اسٹریٹجی ہوتی ہے۔ بہرحال کچھ لوگ یہاں ڈیفنس سے متعلق بھی تعلق رکھتے ہوں گے، وہ بہتر جانتے ہیں کہ دشمن کو اس کے مقصد سے دور کرنے کے لیے، اس کو شکست دینے کے لیے ہمیشہ اسلحے سے وار نہیں ہوتا، کچھ ایسی اسٹریٹجیز بھی تیار کی جاتی ہیں کہ جس کے ذریعے وہ اپنے محاذ سے پیچھے ہٹ جائے۔ کبھی مثال کے طور پہ کچھ اسٹریٹجیز، کچھ ایسے منصوبے ہوتے ہیں کہ جو محاذ جنگ میں موجود لوگوں کو کمزور کرتی ہیں، کچھ ایسی اسٹریٹجیز ہوتی ہیں کہ جو محاذ میں موجود نہیں ہیں، شہروں میں بسے ہیں، ان کے لیے منصوبے تیار کیے جاتے ہیں کہ ان کا دباؤ یہ محاذ جنگ پہ موجود لوگوں کو کمزور کرے گا۔ بھائی یہی حال ہے عزیزو، شیعت کا سب سے بڑا اسلحہ کیا ہے؟ شیعت کا سب سے بڑا اسلحہ ہے عقل و شعور، شیعت کا سب سے بڑا اسلحہ ہے مثال کے طور پہ غور و فکر، شیعت کا سب سے بڑا اسلحہ ہے مثال کے طور پہ عقلی اصول پہ عمل کرنا، شیعت کا سب سے بڑا اسلحہ ہے کہ جو عقل کے مطابق ہو اس پہ عمل کرے، جو عقل کے مطابق نہ ہو اس پہ عمل نہ کرے۔ یہ سب سے بڑا امتیاز اور اسلحہ شیعت کا۔ اب دشمن اگر یہ ہم پر غلبہ پانے کے لیے، تنہا راستہ اور اسلحہ اس کے پاس یہ ہے کہ شیعت کو اس عقل و شعور سے دور کر دیا جائے۔ بہت سخت بات ہوگی، میں معذرت کے ساتھ عزیزوں اگر میری بات نہیں سمجھ میں آئے یا اچھی نہ لگے تو بعد میں غور کیجیے گا، اتنی جلدی نتیجہ نہ دیجیے گا، میں ذمہ داری کے ساتھ کہہ جا رہا ہوں، اور نہیں سمجھ میں آئے تو ہم سے پوچھ بھی لیجیے گا۔ شیعت کا امتیاز ہے عقل و شعور، اور عقل کو کیا چیزیں عزیزوں پست کرتی ہیں؟ عقل کو پست کرنے والی چیزیں ہیں جذبات، عقل کو پست کرنے والی چیزیں ہیں مثال کے طور پہ ہمارے احساسات، ہمارے ایموشنز۔ اب دشمن نے یہ کوشش کی کہ ہمیں اگر عقل سے دور کرنا ہے تو ہمارے ایموشنز کو بڑھایا جائے، ہمارے جذبات کو بڑھایا جائے، وہ چیزیں کہ جن کا تعلق عقل و شعور سے تھا ان کو آ کے جذبات سے جوڑ دیا۔ میں مثال دوں آپ کو عزیزو، عزاداری کا تعلق جذبات سے یا عقل و شعور سے ہے؟ توجہ چاہ رہا ہوں عزیزو، بہت غور کیجیے گا، ذمہ داری کے ساتھ عرض کر رہا ہوں، عزاداری کا تعلق عقل و شعور سے یا جذبات سے؟ عقل و شعور سے نا۔ میں مثال دوں عقل و شعور کی، آپ یہ بتائیے، ایک بہن کہ جس کے 18 بھائی مر چکے، جس کا پورا گھر چلا جا چکا، جس کے سر کو کبھی سائے نے کھلا نہ دیکھا ہو، جس کے سامنے پورا گھر، مسائل نہیں پڑھا عزیزو، پورا گھر بار ختم کر دیا اس کا، سب کچھ لٹ گیا، آباد آئی تھی برباد جا رہی ہے، جس کے سامنے اس کا ایک بھائی کا بیٹا ہے جو زنجیروں میں جکڑا ہوا ہے، ایسی بہن کیا تقاضا عزیزو جذبات کا کہ اپنے بھائی کے جنازے پہ آئے تو لپٹ کے رونا چاہیے، گریہ کرنا چاہیے، اور جنازہ دیکھ کے تڑپ جانا چاہیے، ہدف سے ہٹ جانا چاہیے کہ نہیں نہیں میں اپنے بھائی کی قربانی دے چکی، میں اتنی بڑی قربانیاں دے چکی، اب مجھے نہیں چاہیے۔ نہیں عزیزو، عقل و شعور دیکھیے، جناب زینب جو سب سے پہلی بانی عزا ہے، جیسے امام حسین 11 محرم کی صبح کو امام حسین کے جنازے پہ آئی تو کیا کہتی ہیں؟ ربنا تقبل منا هذا القربان، خدایا میری اس قربانی کو قبول فرما۔ یہ کیا ہے عزیزو، جذبات ہے یا عقل و شعور؟ جذبات نہیں عزیزو، عزاداری جذبات سے نہیں منائی جاتی۔ تو میں کیا کہہ رہا ہوں، دشمن نے کیا کیا؟ دشمن نے وہ تمام چیزیں جن کا تعلق عقل و شعور سے تھا ان کو کہاں لے کر آیا دشمن؟ نہیں نہیں، امام حسین کے معاملے میں عقلی گفتگو نہ کیجیے، امام حسین کے معاملے میں اتنا انٹلیکچوئل نہ، نہیں عزیزو، ہاں حد سے زیادہ انٹلیکچوئل بننے کی بھی ضرورت نہیں ہے، کبھی کبھی کچھ لوگ اتنے انٹلیکچوئل ہو جاتے ہیں کہ وہ خورشید کے سامنے چراغ لے کے کھڑے ہو جاتے ہیں، نہ اتنا زیادہ صاحب عقل وہ ہر چیز کو جو ہے نگیٹ کرنے لگتے ہیں، ہر چیز کا انکار کر، اتنا صاحب عقل ہونا نہیں ضروری عزیزو، یعنی اتنا صاحب عقل ہونا در حقیقت صاحب عقل ہی وہ انحراف ہے، کیونکہ عقل میں جب تک بیلنس نہ ہو عزیزو اس وقت تک جذبات پہ قابو نہیں پایا جا سکتا۔ عقل جب تک بیلنس نہ ہو، جہاں دوسرے طرف گئی، ترازو کا جیسے دو پلے ہوتے ہیں، جب تک ان میں توازن مسلسل برقرار نہیں رہے گا اس وقت تک جو ہے عزیزوں معاملہ صحیح ہو نہیں سکتا، یا ادھر یا ادھر، ذرا سا بھی اوپر نیچے ہوا وہاں معاملے میں نقص ہے، یا فائدہ مثال کے طور پہ خریدار کو پہنچے گا یا فائدہ بیچنے والے کو پہنچے گا۔ تو عقل کے لیے کیا ہے عزیزوں؟ بیلنس ہونا ضروری ہے۔ اب یہی دیکھیے، آزاداری کے آج ایک شیعت میں، یعنی اپنے ہدف سے ایک بڑی تعداد میں لوگوں کو ہٹانے کے لیے یہی کام کیا جا رہا ہے، دین کی اساس، دین کی بنیاد سے دور کرنے کے لیے لوگوں کے جذبات کو استعمال کیا جا رہا ہے. وہ چیزیں کہ جو فرعی ہیں, وہ چیزیں جو ثانوی حیثیت رکھتی ہیں, وہ چیزیں جو سیکنڈری لیول کی ہیں, ان کو پہلے مرحلے پہ پرائمری لیول دیا جا رہا ہے, اور جو مثال کے طور پہ پرائمری لیول کی چیزیں ان کو جو ہے دوسرا مرتبہ دیا جا رہا ہے. کس لیے؟ تاکہ دشمن اس طرح, یہی تو ہوتا ہے جو توازن کا بگڑنا, کہ جو فرض کیجئے آپ اپنے گھر میں ہیں, گھر میں بہت ساری ضرورتیں ہوتی ہیں, گھر میں کھانا بھی ہے مثال کے طور پہ, فرنیچر بھی ہے, بچوں کی تعلیم بھی ہے, سب کچھ ہے. اب فرض کیجئے آپ کی تنخواہ ہے, تنخواہ میں آپ چاہیں تو بہترین فرنیچر گھر میں لا کے رکھیں, اور سال کے آخر میں بچوں کی فیس دینے کے لیے آپ کے پاس پیسے نہ بچیں, یا مہینے کے آخر میں پیسے نہ بچیں, تو اب آپ کیا کرتے ہیں؟ پلاننگ کرتے ہیں کہ پہلے ہمیں کیا کرنا ہے, پہلے ہمیں مثال کے طور پہ مہینے بھر کے راشن کا پیسہ نکالنا ہے. اس سے پہلے بچے کے جو ذمہ دار ماں باپ ہوتے ہیں وہ کیا کرتے ہیں؟ پہلے بچے کی تعلیم کا پیسہ نکالتے ہیں کہ بچہ پڑھ لے, اب جو بچے گا اس میں کم کھا لیں گے, ٹھیک ہے, تو مثال کے طور پہ اس کے بعد وہ کھانے پینے کا, اب جو بچتا ہے تو اس کے بعد وہ اپنی ثانوی ضرورتیں, جو سیکنڈری لیول کی ضرورتیں ہیں, فرنیچر ہے, بیڈ ہے, مثال کے طور پہ وارڈروب ہے, ٹیلی ویژن ہے, یہ ہے وہ ہے, یہ ساری چیزیں کب آتی ہیں؟ جس خاندان میں ضرورت کے مطابق پلاننگ ہو وہ خاندان کبھی ناکام نہیں ہوتا عزیز بھائی. یہی حال ہے مکتب و مذہب میں بھی. جس مذہب میں ضرورتوں کے مطابق ہر چیز کو اس کی جگہ پہ رکھا جائے وہ مذہب کبھی بھی شکست نہیں کھاتا. شیعت کا حال یہی بھی عزیزوں. شیعت میں شہزادی کی زندگی, شہزادی کا تعلق جذبات سے نہیں ہے, شہزادی کا تعلق عقل و شعور سے ہے. میں بس یہیں اپنے مسائل, کیونکہ اذان کا ٹائم بھی ہو رہا ہے, ایک صلوات پڑھیں محمد والے محمد. شہزادی کا تعلق جذبات سے کہاں ہے عزیزوں؟ اگر جذبات کے ترازو پہ آپ تولنا چاہیں شہزادی کی شخصیت کو, تو کہیں شہزادی کی شخصیت اور وہ پورا سیناریو جو وہ جذبات کے مطابق نہیں سمجھ میں آئے گا. آپ یہ بتائیے, ایک غیرت دار مرد جو ہر میدان کے لیے اپنی جان دینے کو تیار ہے, شجاع بہادر, وہ مرد گھر میں بیٹھا ہو اور اس کی زوجہ جو ہے گھر سے باہر نکلے, عقل و شعور کہتا ہے یہ؟ جذبات, یعنی جذبات کے ترازو پہ اگر آپ تولنا چاہیں تو جذبات تو اس کو ماننے کو تیار نہیں ہے. جذبات تو یہ کہتے ہیں کہ ایسا کوئی اقدام کرو کہ تمہاری ناموس گھر سے باہر نہ نکلنے پائے. شہزادی کے لیے آپ کو معلوم ہے نا عزیزوں, جب گھر سے نکلنی تھی نکلتی تھی تو آگے رسول خدا, پیچھے امام علی, دائیں بائیں امام حسن امام حسین, اتنے حصار میں نکلتی تھیں. ایسی بی بی رسول خدا کی وفات کے بعد اب جو ہے اپنے گھر سے باقاعدہ باہر نکل لیں. کیوں؟ اگر جذبات کے ترازو میں تولیں گے تو علی کو باہر نکلنا چاہیے تھا, جذبات کے ترازو میں تولیں گے تو شہزادی جیسی دروازے پہ گئی مولا کائنات کو روک لینا چاہیے تھا, نہیں فاطمہ تم نہ جاؤ, میری جان جاتی ہے تو چلی جائے, دین قربان ہوتا ہے تو ہو جائے, جو کچھ بھی ہوگا میں دیکھ لوں گا, جذبات تو یہ کہتے ہیں عزیزوں. لیکن کیا ہے, شہزادی نے جب رسول خدا کی وفات, علی خاموش گھر میں بیٹھے, فاطمہ اپنے گھر سے نکلی. کیا مطلب ہے یہ؟ یعنی دین ضرورتوں کا نام ہے, جذبات کا نام نہیں ہے. عقل و شعور جس چیز کی اجازت دے, جذبات جس چیز کی اجازت دے, اس کا دین نام نہیں ہے عزیزو. شہزادی نے اس وقت دین کی بقا کے لیے دیکھا, اتنی سختیوں کو برداشت کیا. آج دیکھیے شہزادی کی زندگی, شہزادی کی شخصیت کو بھی عقل و شعور سے ہٹا کے جذبات سے وابستہ کیا جا رہا ہے. آج ایک بڑی تعداد میں, میں بہت واضح طور پہ اس بات کو کہوں گا عزیزوں, بہت واضح طور پہ کہوں گا اس بات کو, پہلے ایک زمانے میں مثال کے طور پہ گفتگو میں پرائیویسی ہوا کرتی تھی, آج کے زمانے میں خطاب میں کوئی پرائیویسی نہیں رہ گئی, آج لوگوں کے بیڈ روم میں پرائیویسی نہیں رہ گئی ہے, آج کوئی پرائیویسی کوئی نہیں. تو اب مثال کے طور پہ فرض کیجئے شہزادی کی ذات کو اگر ہم مثال کے طور پہ فرض کیجئے اپنے جذبات سے وابستہ کر دیں, اور جہاں جس طرح بھی ہمارے زبان میں جو ہے ہم کہہ دیں, اس سے نقصان کس کو پہنچے گا؟ چھٹے امام کی ایک روایت سنیے, چھٹے امام کیا فرماتے ہیں, چھٹے امام فرماتے ہیں کہ میرے چاہنے والے دنیا میں, میں مفہوم حرض کر رہا ہوں حدیث, دنیا کے کسی گوشے میں بھی ہو اگر میرا کوئی چاہنے والا, اگر میرے کسی دوسرے چاہنے والے کی زبان کے سبب دنیا کے کسی گوشے میں بھی میرے چاہنے والے, کسی بھی چاہنے والے کو اگر کوئی نقصان پہنچا, اس کی جان گئی یا اس کا خون بہا, تو اس کے خون میں وہ شخص شریک ہوگا. چھٹے امام کی روایت ہے عزیزوں. اب آج کیا سمجھتے ہیں؟ آج مثال کے طور پہ ہم فرض کیجئے یہاں بیٹھ کے اگر گفتگو کریں تو کیا دنیا کے کسی گوشے میں وہ گفتگو نہیں سنی جاتی؟ آج فرض کیجئے اگر افریقہ کے کسی علاقے میں, یا یو ایس کے مثال کے طور پہ کینیڈا کے, یورپ کے کسی ملک میں اگر کوئی گفتگو کر رہا ہو تو کیا دنیا کے دوسرے گوشے میں لوگ سن نہیں سکتے؟ ना आज ऐसा नहीं है, आज सारी बातें मिसाल के तौर पर यूट्यूब पे आ रही हैं। मुमकिन हम यहाँ सिक्योर हैं, मुमकिन हम यहाँ महफूज हैं, मुमकिन हम यहाँ आपके जज्बात को भड़काने के लिए चार पांच नारे लगवाने के लिए कोई ऐसी बात कह दें जो आप वक्ती तौर पे खुश हो जाए। नहीं अजीजों, मुझे आपके जज्बात को नहीं भड़काना है, अक्ल शऊर पे हमें काम करना है। अगर हमारे किसी एक बयान से दुनिया के किसी गोशे में भी एक शिया का अगर खून बहता है तो रोजे मैशर हमसे सवाल होगा। ये क्या है अजीजों, इसका ताल्लुक बताइए जज्बात से या अक्ल शऊर से? यकीनन अब मैं एक बात कहता चलूं, यकीनन ये याद रखिएगा, अपनी नस्लों को अपने बच्चों को हक और बातिल की मुस्तकिल तरबियत अदा कीजिए, लेकिन ये जरूरी है अजीजों कहां क्या कहना है ये बच्चों को सिखाइए। ये बहुत इंपॉर्टेंट है अजीजों, तरबियत देना जरूरी है, बच्चों को मालूम हो कि कौन हक पे था, कौन बातिल है, कौन आलिम है, कौन जालिम है, कौन मिसाल के तौर पे किसने अपनी जान दी है, किसने जान ली है, ये सब बच्चों को मालूम होना चाहिए। छठे इमाम ने यही किया था, छठे इमाम बाकायदा जब सजदे में जाते थे तो बाकायदा दुश्मनों पर लानत भेजा करते थे, लेकिन बनी अब्बास के जब हाकिम आते थे तो उनके आगे जरूरत के मुताबिक खामोश रहते थे, अपनी जान को बचाने के लिए नहीं, बल्कि कहीं हमारे बयान से हमारा शिया मारा ना जाए। ये बहुत इंपॉर्टेंट है। और दुश्मन देखिए क्या किया, दुश्मन ने यही काम किया, दुश्मन ने शहजादी की जात के जिसका ताल्लुक अक्ल व शऊर कमाल से था उसको हमारी जात से वाबस्ता कर दिया, हमारे जज्बात से वाबस्ता कर दिया, जज्बात तक महदूद कर दिया लाके, अब शहजादी की जात को हमारे लिए बहाना रखा ताकि दुनिया में फितना फैला सके। ये क्या है अजीजों, इन साजिशों को कौन समझेगा? यकीनन शहजादी के दुश्मन जो है जिन्होंने शहजादी को अजियत पहुंचाया मुस्तहक लानत है। कोई भी किसी पे भी जुल्म करेगा, कुरान कहता है कि अल्लाह की लानत हो जालिमों पर, तो जो भी जुल्म करेगा वो मुस्तहिक लानत है। ये तो कोई नई बात नहीं हुई, कमाल ये कि इस लानत को हम कहां किसके सामने किस मौके पे पेश करें, ये बहुत कमाल है अजीजों। ये जदीद दुश्मन को यही मालूम, जब जहां अक्ल शऊर होता है वहां यही कमाल होता है। अक्ल का कमाल और फायदा यह है कि जरूरत के मुताबिक चीजों को और अमल को इंतखाब करना। जज्बात जो है वो इंसान को बताता नहीं है, जज्बात में इंसान कभी भी कुछ भी कर देता है। जज्बात के रास्ते में फिर इंसान जज्बात के लिए जो है जो शख्स जज्बाती है उसके बारे में कोई प्रेडिक्शन कर सकता है? हाँ, जहां अक्ल शऊर पे मुहासिबात हो वहां बता सकते हैं कि अब ये करेंगे, अब ये करेंगे, अब ये करेंगे, लेकिन जहां जज्बाती हो वहां कभी भी तहव्वुर, वहां अक्ल शऊर से कौन कभी भी कुछ भी किया जा सकता है। ये अजीजों बस मैं अपनी बात खत्म कर रहा हूं, बिल्कुल मुमकिन है आपके मिजाज के मुताबिक ना हो बात, लेकिन ये काबिल गौर, ये जरूरी है अजीजों, इससे शियत को आज नुकसान पहुंच रहा है। मैंने जो कहा था शुरू में कहा था कि दुश्मन कवि जालिम कवि नहीं होता है, मजलूम की हरकतें उसको कवि बना देती हैं। बस ये हमारा अक्ल व शऊर से दूर होना इस बात का सबब बना कि आज का साम्राज्य आज का दुश्मन कामयाब हो रहा है। हमें अपना इम्तियाज महफूज रखना होगा, हम अगर अपना इम्तियाज महफूज नहीं रखेंगे अजीजों तो यकीनन जो फायदा हमें पहुंचना है उससे दूर होते जाएंगे और जो नुकसान है उससे नजदीक होते। आज इशियों में इख्तलाफ पराकंदगी, मिसाल के तौर पे पहले ये होता था कि फर्ज कीजिए हम दुश्मनों का जवाब दिया करते थे, पहले ये होता था कि मुखालिफों का जवाब दिया जाता था, आज अफसोस ये हो गई कि हक में इतने हल्के हो गए हर हल्के का अलग अलग जवाब देना पड़ता है। पहले दुश्मन जो है वो हक वालों को लानत भेजते थे, आज दोस्त हक परस्तों को लानत भेज रहे हैं। क्या वजह है इसकी अजीजों? इसकी वजह यह है कि जहां अक्ल व शऊर पे अमल करना चाहिए हमने अक्ल व शऊर अपने दीन की बुनियाद और असास को हाथ से दे दिया, और जब ये होगा वहां जिस कौम में अक्ल अपने हाथ से चली जाएगी अजीजों वो कौम तबाह हो जाएगी। बस अजीजों मैंने आपकी जहमत को तमाम किया, चंद जुमले मसाइब के और फिर अय्याम शहादत के हैं शहजादी के। खुदा आप सबको मुसाफ करे, इंशाल्लाह इस मजलिस का अज्र भी जो है जो भी आंसू आपकी आंखों से निकलेंगे उसका अज्र जो है वो मरहूम की रूह को जाए और आपके मरहूमों को भी पहुंचे इंशाल्लाह। कभी आपने गौर किया अजीजों शहजादी के मसाइब पर? इमाम सादिक अलैहिस्सलाम की एक रिवायत सुनिएगा, अजीब रिवायत, ये छोटी छोटी रिवायतें अजीजों इस पर इंसान गौर करे, जब तक गौर नहीं करेगा उस वक्त तक शहजादी की अजमत नहीं समझ पाएंगे। शहजादी के पास, शहजादी सकीना से मुतालिक आपने सुना होगी वो रिवायत, इमाम के पास एक शख्स आया, इमाम से गुफ्तगू करता है, गुफ्तगू के बाद कहता मौला मेरे अल्लाह ने मुझे बेटी अता की। कहा मुबारक हो तुम पे। कहा उसका नाम क्या रखा है? कहा मौला आपकी दादी के नाम पे उसका नाम रखा। میں نے اس کا فاطمہ نام رکھا. تو چھٹے امام کا جواب کیا تھا جانتے ہیں؟ کہ دیکھو اس بچی کو کبھی تماچا نہ مارنا. اس بچوں کو تماشا نہ مانتا. اللہ اکبر, کتنے جذبات, کتنے لگاؤ ہے شہزادی کی ذات سے. عزیز ابھی فاطمہ ہم نے نام لیا اور آپ تیار ہو گئے رونے کے لیے. ماں بہنوں کی آوازیں بلند ہو گئیں. اللہ اکبر. کبھی آپ نے غور کیا عزیز و شہزادی کی مصیبتوں پر؟ میں شہادت بہت زیادہ نہیں پڑھ پاتا عزیزوں, لیکن ہاں ایک دو جملے مذاہب کے میں چاہتا ہوں آپ غور کیجئے. غور کر کے جب فرصت ملے تب بھی روئیے. اللہ اکبر. ایک جملہ آپ نے سنا ہے, شہزادی نے اکثر کہا ہے کہ ہم پہ جو مصیبتیں آئی ہیں اگر دنوں میں آتی تو وہ رات میں تبدیل ہو جاتی. اور آپ نے یہ بھی سنا ہے تاریخ میں عظیم, لیکن غور نہیں کیا ہوگا اس پہ. آج میں آپ کو جس نقطے کی طرف لے جانے, غور کر کے آج روئیے گا اس پہ. آپ نے یہ تو سنا ہے کہ 3 مہینے کے عرصے میں یا 72 دن کے عرصے میں شہزادی کے بال سفید ہو گئے. اللہ خدا ان آزموں پر رحمت نازل کرے عزیز. سوچ کر آپ یہ سنا عزیز, لیکن اب میں آپ سے سوال کروں گا. یہ بتائیے کہ ہم نے جناب زینب کے بارے میں سنا عزیز, جناب زینب نے مصیبتیں 1 سال دیکھیں اور سخت ترین مصیبتیں دیکھیں, لیکن 1 سال کے بعد ہاں حالات مصیبت کی اس قدر آپ پہ طاری ہوئے کہ آپ کو جناب عبداللہ پہچان نہ پائے, آپ پہ ضعیفی طاری ہو گئی تھی. لیکن میں آپ سے سوال کروں گا, یہ بتائیے یہ 3 مہینے میں کیسا غضب ہوا؟ اچھا اب میں کیسا کروں, یہ بتائیے جناب زینب کا سن کیا تھا؟ کیا سن تھا جناب زینب کا؟ کیا سن تھا جناب زینب کا؟ جناب زینب کا سن امام حسین سے قریب تھا نا عزیزوں, 50 سے 55 سال کی عمر تھی. 50 سے 55 سال میں اگر ضعیفی طاری ہو جائے تو کوئی معمول غیر معمولی بات نہیں ہے. تعجب تو یہاں ہوتا ہے 18 سال میں ضعیفی طاری ہو جائے. یہ غور کرنے کا موضوع ہے کہ نہیں عزیزو؟ 18 سال کی ایک جوان خاتون 18 سال میں ضعیفی طاری ہو گئی, بڑھاپا چھا گیا. اب میں غور کر رہا تھا اکثر عزیزو, میں نے غور کیا کہ میں کیا, کس بات کی شہزادی کو ضعیفی طاری ہوئی؟ کیا صرف 2-3 مصیبتیں تھیں کہ مثال کے طور پہ فرض کیجئے بابا چلے گئے اس لیے ضعیفی طاری ہو گئی, یا مثال کے طور پہ علی کا حق چھن گیا یہ ضعیفی طاری ہو گئی؟ نہیں عزیزو, خوب روئیے گا. جو اور روایات سے ثابت شدہ یہ بات ہے, بابا کا غم یا مثال کے طور پہ فرض کیجئے حق چھن گیا اس کا غم, علی کا حق چھن گیا اس کا غم, فدق چھن گیا اس کا غم, پسلیاں نہیں, یہ سب مصیبتیں ہیں عزیز. لیکن آپ کو معلوم ہے روایت کہتی ہے, سنیے گا عزیزو خوب, وہ دل پہ ہاتھ رکھ کے سنیے گا, روایت کہتی ہے کہ جب رسول خدا, شہزادی کا ایک لقب ہے محدثہ, محدثہ کا مطلب کیا ہے کہ رسول خدا کے بعد معصوم فرماتے کہ مسلسل جناب جبرائیل بی بی فاطمہ کے پاس آتے تھے. آ کے کیا کرتے تھے؟ بی بی فاطمہ کو قیامت تک کے لیے جو بھی واقعات ہونے ہیں وہ تمام واقعات بتا کے جاتے تھے. سنیے گا عزیزو, اب میں یہ سوچ رہا تھا کہ جبرائیل نے کیا کیا بتایا ہوگا. ارے جبرائیل نے کربلا بھی بتائی ہوگی فاطمہ کو. خدا ان آنسو پر رحمت نازل کر. جبرائیل نے کیا کیا بتایا ہوگا؟ جبرائیل نے کربلا بتائی ہوگی. نہیں نہیں, کربلا کے بعد کا منظر, جبرائیل نے زینب کی بہنی دائی بتائی ہوگی. جبرائیل نے امام حسن کے جگر کے ٹکڑے بتائے ہوں گے. جبرائیل نے جناب سید سجاد کی ہتھکڑی اور بیڑیوں کا تذکرہ کیا ہوگا. نہیں نہیں, سنو عزیزو, جبرائیل نے ننی بچی کو تماچا سنایا ہوگا. اللہ اکبر. خدا آپ کے آنسو پر رحمت نازل کرے. بس عزیزو آخری جملہ, مصیبت ختم کر دی میں نے. یہ غم تھا شہزادی کا. اے عزیزو, جس کا عقل و شعور بھی زیادہ ہوتا ہے اس کی مصیبتیں بھی زیادہ ہوتی ہیں عزیزو انسان کے اندر. اب آپ دیکھیں امام زمانے کے لیے آپ نے سنا ہے نا کہ اے میرے دادا میں آپ کے غم میں خون کے آنسو بہاؤں گا. کیوں؟ کیونکہ ان مصیبتوں کو اپنی آنکھوں سے دیکھتے ہیں. بس یہی منظر ہوگا جب اپنی زیادہ امام زمانہ کے دل کو جس مصیبت سے تکلیف پہنچ رہی ہوگی. ایک مصیبت ہے عزیزوں, ارے کبھی وہ کربلا کا رخ کرتے ہوں گے تو آباد زری کو دیکھ کے خوش ہوتے ہوں گے, ارے جب مدینہ دیکھتے ہوں گے ماں کی اوریان کا.
انا للہ وانا الیہ راجعون وسیعلم الذین ظلموا ای منقلب ینقلبون. الہی بحق زہرا وابیہا وبعلہا وبنیہا وسر المستودع فیہا بعدد ما احاط به علمک بار الہ اس مجلس عزا کو اپنی بارگاہ میں قبول فرما. بار الہ ان آنسوں کو ہماری نجات و شفاعت کا ذریعہ قرار دے. بار الہ اس مجلس کو ہماری ہدایت کا سبب قرار دے. بار الہ اہل بیت کے چاہنے والے دنیا کے جس گوشے میں بھی ہوں, عراق, افغانستان, فلسطین, پارا, چنار, بحرین, یمن, سعودی عرب, کویت, دنیا کے جس ملک میں اور اس ملک میں رہنے والے اہل بیت کے چاہنے والوں کی جان, مال, عزت اور آبرو کو محفوظ فرما. قوم کے بچوں کو حصول علم کی توفیق عطا فرما. قوم کے جوان جو بے روزگار ہیں انہیں رزق حلال سے نواز. علماء اکرام, فقہاء عوام, مراجع تقلید کو طول عمر عطا فرما. منجی بشریت حجت آل محمد امام زمانہ کے ظہور میں تعجیل فرما. ہمیں اور ہماری نسل میں آنے والے لوگوں کو امام کا عاشق, ناصر و مددگار بنا. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. گزارش ایک مرتبہ سورہ الحمد اور تین مرتبہ سورہ اخلاص پڑھ کر جناب مرحوم ظہیر زیدی صاحب اور اپنے مرحومین علماء, فقہ, مراجع تقلید جو بھی حق کی راہ میں شہید ہوں ان کی روح کو اسال فرما. بسم اللہ.